بسم الله والحمد لله والصلاة والسلام على رسول الله وعلى آله وصحبه ومن والاه رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما اللهم لا سهل الا ما جعلته سهلا وانت تجعل الحزن اذا شئت سهلا امين يا رب العالمين. یہ دعا ترجمہ قرآن کا پروگرام ہے، اس میں کیونکہ وقت کی ذرا تنگی ہوتی ہے اس وجہ سے بعض اوقات آیات جو ہیں یا اس کا ترجمہ اس کو بہت تیزی سے پڑھنا پڑتا ہے، اور بعض اوقات ایسا لگتا ہے کہ جیسے بے ادبی سی ہو رہی ہے، لیکن بہرحال اب اس فارمیٹ کا یہ تقاضا ہے کہ ہمیں وقت کم ہوتا ہے اور کم وقت میں ہمیں تیزی سے پڑھنا ہوتا ہے، لیکن قرآن مجید کی کوئی آیت پڑھتے وقت یا اس کا ترجمہ کرتے وقت کوئی بھی اگر غلطی ہو، کوئی فاش غلطی ہو، تو اس کی ضرور جو ہے آپ توجہ دلائیں. جس طرح قرآن مجید پڑھتے وقت اگر کوئی آدمی نماز میں غلط پڑھے تو اس کو لقمہ دیا جاتا ہے، یہاں پر بھی کوئی آیت اگر غلط پڑھ لی ہے، کوئی لفظ غلط پڑھ لیا ہے یا اس کا ترجمہ بالکل غلط کر دیا ہے، تو اس پہ آپ ضرور توجہ دلایا کریں. سورہ انفال آج ہم انشاءاللہ پڑھیں گے، پہلے 8 رکعت میں، اور اس کے بعد پھر انشاءاللہ سورہ توبہ کے 8 یا 10 رکوع انشاءاللہ پڑھیں گے. یہ دونوں صورتیں مدنی صورتیں ہیں اور ان کا مضمون بہت زیادہ آپس میں جڑا ہوا ہے ایک دوسرے سے. اور سورہ توبہ کے سے پہلے جو بسم اللہ الرحمن الرحیم نہیں پڑھی جاتی، اس کا ایک سبب تو ایک قول ہے سیدنا علی رضی اللہ تعالیٰ عنہ کا ان کی طرف منسوب، کہ چونکہ یہ سورہ توبہ عذاب کی سورہ ہے اور جیسے دو ننگی تلواریں لے کر یہ اپنے ہاتھ میں نازل ہوئی مشرکین کے لیے، کفار کے لیے، اور بسم اللہ الرحمن الرحیم میں چونکہ اللہ تعالیٰ کی رحمت کا تذکرہ ہے، تو اس وجہ سے وہ مناسب حال نہیں تھا کہ اس سے پہلے بسم اللہ رکھی جاتی. لیکن زیادہ صحیح بات یہ ہے کہ چونکہ عام طور پہ ہوتا یہ تھا کہ جب بھی رسول اللہ صلی اللہ علیہ وسلم پر کچھ آیات یا کوئی سورت نازل ہوتی تو آپ بتا دیتے تھے کہ اس سورت کو، اس آیت کو، ان آیات کو فلاں صورت میں فلاں آیتوں سے پہلے یا بعد رکھ دو، یا اسی طریقے سے صورتیں جب نازل ہوتی یا مکمل ہو جاتی تو آپ کہہ دیتے کہ اس کو فلاں صورت سے پہلے یا اس کے بعد رکھ دو. تو یہاں پر جو ہے آپ نے اس کو رکھوایا، لیکن اسی طریقے سے اس میں امتیاز قائم کرنے کے لیے بسم اللہ الرحمن الرحیم بھی گویا لکھوائی جاتی تھی. تو ان کے مضامین اتنے جڑے ہوئے ہیں کہ بس اس کو جو ہے وہ رکھ تو دیا گیا سورہ انفال کے فوراً بعد، لیکن اس میں باقاعدہ فصل پیدا کرنے کے لیے بسم اللہ الرحمن الرحیم نہیں لکھی گئی، تاکہ ایک امتیاز بھی باقی رہے، یعنی وہ ایک الگ صورت ہے، یہ الگ صورت ہے، اور ایک لحاظ سے گویا سورہ توبہ سورہ انفال ہی کا تتمہ یا اس کا ضمیمہ ہے. اس وجہ سے بھی اس کے درمیان بسم اللہ الرحمن الرحیم جو ہے وہ نہ لکھی جاتی ہے نہ پڑھی جاتی. اور جیسے کہ پہلے عرض کیا گیا تھا کہ اللہ تعالیٰ کی ایک سنت ہے رسولوں کے باب میں، جب اللہ تعالیٰ اب کسی قوم کی طرف رسول کو بھیجتے ہیں تو رسول جو ہے وہ کوئی ڈاک کا ہرکارہ بن کے نہیں آتا، وہ محض کوئی منادی کرنے والا نہیں ہوتا، وہ اللہ کی میزان بن کر آتا ہے، اور وہ گویا دنیا میں ایک تو بڑی قیامت ہے جو قیامت کبریٰ ہے، اس سے پہلے ایک چھوٹی قیامت برپا کر دیتا ہے، حق کو واضح کر دیتا ہے، باطل کا ابطال کر دیتا ہے، اور چیزیں بالکل واضح ہو جاتی ہیں. رسول آتا ہے، آ کے دعوت دیتا ہے، لوگوں پہ حجت تمام کرتا ہے اللہ کی، اور اگر قوم نہیں مانتی تو ان کو الٹیمیٹم دیتا ہے کہ اگر تم میری بات نہیں مانو گے تو تم پر عذاب آئے گا. اور پھر یہی ہوتا ہے، عام طور پہ یہی قصہ قرآن مجید میں بار بار دہرایا گیا کہ رسولوں نے آ کر دعوت دی لیکن لوگوں نے بات مان کے نہیں دی، اور پھر اللہ تعالیٰ نے رسولوں کو اور ان کے ساتھیوں کو بچا لیا اور پوری قوم کو تباہ کر دیا، نیست و نابود کر دیا. کبھی آسمان سے کچھ چنگھاڑ آئی، کبھی زمین پھٹ گئی، کبھی زلزلہ آیا، کبھی آسمان سے پتھر اترے، کبھی چنگھاڑ آئی. تو نبی اکرم صلی اللہ علیہ وسلم کے ساتھ بھی یہی ہوا، آپ آئے قوم پر، آپ نے حجت تمام کی، لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم چونکہ آخری نبی اور رسول تھے تو آپ کے ساتھ یہ معاملہ ہوا کہ آپ کی بھی قوم کی اکثریت نے آپ کی بات نہیں مانی، یعنی اہل مکہ نے، لیکن مدینہ میں آپ کو مل گئے انصار، آوان و انصار مل گئے، और एक दारुल हिजरत मयसर आ गया, और फिर वहाँ जाकर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम और उनके अस्हाब के हाथों से वो अजाब आया। अजाब तो ड्यू हो गया था उन पर, जैसे ही रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मक्के से चले गए उन पर से अमान उठ गई थी, बस अजाब ड्यू हो गया था। तो पहले वो अजाब आता था आसमान से या ज़मीन से, अल्लाह की तकवीन से आता था, डिवाइन इंटरवेंशन से आता था। अब के जो अजाब आया वो सहाबा की तलवारों के ज़रिए आया। قاتلوهم يعذبهم الله بأيديكم, अहले ईमान इनसे किताल करो, अल्लाह ताला तुम्हारे हाथों से इनको अजाब देगा। तो अब देखेंगे कि ये जो दोनों सूरतें इसमें इसका तस्करा है, और सूरह अनफाल में उस अजाब की जो पहली किस्त नाजिल हुई बदर पर उसका तस्करा है, और हम देखेंगे कि सूरह तौबा के शुरू में वो बिल्कुल जो उसके आखिरी मराहिल थे कि अब गोया इनके लिए अब मोहलत उम्र ख़त्म हो गई है, या तो ये ईमान ले आएँ या जज़ीरतुल अरब से बाहर निकल जाएँ, या इन सब को मार दिया जाएगा, इनमें से कोई भी जीता नहीं छोड़ा जाएगा। तो ये बैकग्राउंड है इन दो सूरतों का। ये सूरह अनफाल जो है ये नाजिल हुई है बदर के बाद, और सूरह आल इमरान की भी ज़्यादातर आयतों से पहले इसका नुज़ूल हुआ। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يسألونك عن الأنفال, اے نبی آپ سے پوچھتے ہیں انفال کی بابت, غنیمتوں کی بابت۔ نفل کہتے ہیں جو چیز زائد ہو, اضافی ہو, اس طرح اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہا گیا کہ وَمِنَ اللَّيْلِ فَتَهَجَّدْ بِهِ نَافِلَةً لَكَ, اور رات میں اے نبی تہجد آپ پڑھا کیجئے, اس قرآن کے ساتھ قیام کیجئے, اور یہ آپ کے لیے ایک اضافی ذمہ داری ہے۔ تو فرض اور نفل, تو یہ اصل میں بتانا مقصود ہے کہ اصل میں تو انسان جب اللہ کی راہ میں قتال کرتا ہے تو مقصود یہ ہوتا ہے الہ کلمت اللہ, مقصود ہوتا ہے شہادت فی سبیل اللہ, لیکن ضمنی طور پہ اللہ تعالیٰ غنیمتوں سے بھی نوازتے ہیں۔ اور چونکہ ہم پہلے میں نے ذکر کیا تھا کہ اس سے پہلے معاملہ یہ تھا کہ جو غنیمتیں ہوتی تھیں وہ حلال نہیں تھیں, آسمان سے آگ آتی تھی اور آ کر ان غنیمتوں کو لے جاتی تھی, لیکن یہاں پر اس قانون کو بدل دیا گیا۔ تو اب غنیمت کے بارے میں یہ معلوم نہیں تھا کہ بھائی ان کی تقسیم کیسے کرنی ہے, اور بدر میں چونکہ پہلا مارکہ تھا بڑا مارکہ, اور اس میں معلوم نہیں تھا تو ایک بھگدڑ سے بھی مچ گئی, کچھ لوگ پہرے پر تھے وہ محروم رہ گئے, کچھ پیچھا کر رہے تھے وہ محروم رہ گئے, تو پھر ایک تنازع سا پیدا ہو گیا غنیمت کے بارے میں۔ تو ویسے تو آپ دیکھیں گے کہ آگے جو آیات آ رہی ہیں وہ اور طرح سے ہیں, یعنی اس میں سیکوینس ہے کہ ابھی بدر ہو رہی ہے, بدر چل رہی ہے, لیکن یہ ظاہری بات ہے جنگ کے بعد جو ہے وہ غنیمت کا مسئلہ پیدا ہوا تھا, لیکن اس کو پہلے لے آئے ہیں یہاں سورت کے اندر۔ یسألونک عن الانفال, اے نبی یہ آپ سے غنیمت کی بابت پوچھتے ہیں۔ قل الانفال للہ والرسول, اے نبی فرما دیجئے کہ یہ سارا مال غنیمت اللہ کا ہے, اس کے رسول کا ہے, یعنی کہتے ہیں پیریڈ, بس ختم, تمہارا اس میں کوئی حق ہی نہیں ہے کہ تم کوئی تنازع کرو یا تم کچھ کرو۔ اب آگے ہم بتائیں گے کہ کیا دینا ہے کیا نہیں دینا, لیکن اس میں تمہارا حق کوئی نہیں بنتا, یہ اللہ کا ہے, اس کے رسول کا ہے, اللہ اس کے رسول جیسے طے کریں گے ویسے تمہیں ملے گا۔ فَاتَّقُوا اللَّهَ وَأَصْلِحُوا ذَاتَ بَيْنِكُمْ, تو اللہ کا تقوی اختیار کرو اور آپس کے معاملات کو سدھارو, آپس میں صلح جوئی کے ساتھ رہو۔ وَأَطِيعُوا اللَّهَ وَرَسُولَهُ إِن كُنتُم مُّؤْمِنِينَ, اور اللہ اس کے رسول کی اطاعت کرو اگر تم ایمان رکھتے ہو۔ اب یہاں پانچ احکامات دیے گئے, اللہ کے تقوی کا ذکر ہے اور اصلاح کا ذکر ہے, اور پھر اللہ اس کے رسول کی اطاعت کا تذکرہ ہے, چار احکامات۔ اس کے بعد اب آگے بتایا جا رہا ہے کہ حقیقی مومن کون ہیں۔ اِنَّمَا الْمُؤْمِنُونَ الَّذِينَ إِذَا ذُكِرَ اللَّهُ وَجِلَتْ قُلُوبُهُمْ, ایمان والے تو بس وہی ہیں کہ جب اللہ کا ذکر کیا جاتا ہے, جب اللہ کی یاد قائم کی جاتی ہے, وجلت قلوبہم, تو ان کے دل لرز اٹھتے ہیں, ان کے دل خوف محسوس کرتے ہیں۔ وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا, اور جب ان پر اللہ کی آیات پڑھ کے سنائی جاتی ہیں تو یہ ان کو بڑھا دیتی ہیں ایمان میں, یہ بڑھ جاتے ہیں ایمان میں۔ وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ, اور وہ اپنے رب پہ توکل کرتے ہیں, یعنی اب اللہ کی یاد قائم کی جاتی ہے۔ قرآن مجید ایک اور جگہ کہتا ہے کہ ان کے رونگٹے کھڑے ہو جاتے ہیں, ان کے دل اللہ کی طرف جھک جاتے ہیں, اور جب قرآن مجید کی آیات تلاوت کی جاتی ہیں تو اس سے ان کا ایمان بڑھ جاتا ہے۔ یعنی ایمان بھی کوئی فکس چیز نہیں ہے, اس میں اضافہ بھی ہوتا ہے کمی بھی ہوتی ہے۔ اور یہ اپنے رب پہ توکل کرتے ہیں۔ الَّذِينَ يُقِيمُونَ الصَّلَاةَ, یہ نماز قائم کرتے ہیں۔ وَمِمَّا رَزَقْنَاهُمْ يُنْفِقُونَ, اور جو کچھ ہم نے انہیں روزی دی ہے اس میں سے خرچ کرتے ہیں۔ أُولَئِكَ هُمُ الْمُؤْمِنُونَ حَقًّا, یہی لوگ ہیں جو حقیقی مومن۔ لَهُمْ دَرَجَاتٌ عِندَ رَبِّهِمْ وَمَغْفِرَةٌ وَرِزْقٌ كَرِيمٌ, ان کے لیے ان کے رب کے پاس بڑے درجات ہیں और बहुत मग़फ़िरत है और बहुत पाकीज़ा रोज़ी है, बहुत पाकीज़ा रिस्क है। ये जो कुरान मजीद का हिस्सा है सूरह अनफाल के इब्तिदा का, इसमें तस्करा है उन औसाफ़ का कि जो बातनी औसाफ़ हैं, जो ताल्लुक़ माल्लाह से मुतालिक हैं। और इस सूरत के आखिर में हम देखेंगे कि ऐसी औसाफ़ का ज़िक्र होगा, वहाँ पर भी यही अल्फाज रिपीट होंगे। तो वहाँ वो औसाफ़ बयान की गए हैं जिसका ताल्लुक़ ख़ारिज से है, जिसका ताल्लुक़ जो है वो हिजरत से है और जिहाद से है, और ये दोनों चीज़ें मिलकर गोया एक बंदे मोमिन की तस्वीर को मुकम्मल करते हैं। अब आगे बदर का तस्करा है। जैसे कि आपको मालूम है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जब मदीने तशरीफ़ ले गए तो शुरू में आपने कुछ काम किए, एक तो मस्जिद नबवी की तामीर की जिससे एक मरकज़ मैसर आ गया, फिर मुसलमानों का जो माशी मसला था बहुत बड़ा, जो हिजरत करके लोग आ रहे थे उसको हल करने के लिए आपने मुआखात कायम कर दी एक मुहाजिर और एक इंसार के दरमियान। और एक ये है कि आपने जो यहूद के कबाइल थे मदीना में और जो दूसरे लोग थे उनको मुख्तलिफ मुआहिदों में बांध दिया और एक डिफेंस पैक्ट उनके साथ कर लिया। ये तीन काम किए आपने। उसके बाद फिर आपने जो कुरैश के जो काफ़िले होते थे उन पर को दारोगीर करना शुरू कर दी, उनके उन पर जो है नकलो हरकत पर नज़र रखनी शुरू कर दी। तो एक वाक़या हुआ है कि एक साहब एक एक्सपेडिशन इस तरह का गया हुआ था तो उनके हाथों जो है एक मुशरिक मारा गया, अब्दुल्ला बिन हज़रमी नाम का एक आदमी था, वो मारा गया और मुसलमानों ने वो माल भी लूट लिया और वो लेकर नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम के पास आए तो आप नाराज़ हुए और आपने कहा कि भाई तुम्हें तो अभी इजाज़त नहीं थी कि तुम इस तरीके से कत्ल वगैरह का मामला करो। एक तो ये मामला हुआ और दूसरा ये मामला हुआ कि अबू सुफियान जो है एक बहुत बड़ा तजारती काफ़िला लेकर शाम की तरफ जा रहे थे, तो जाते वक्त भी नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने और अहले ईमान ने उनका पीछा किया लेकिन वो चले गए। लेकिन अबू सुफियान जब वो काफ़िला लेकर वापस आ रहे थे तो उनको अंदेशा था कि अब मुसलमान उन पर कोई छापा मार एक्टिविटी करेंगे, तो उन्होंने एक बंदा दौड़ा दिया अहले मक्का की तरफ कि भाई मुझे तो बहुत शदीद ख़तरा है मुसलमानों से कि मुझ पर हमला करेंगे, तो तुम जो है एक उसके लिए तैयारी करो। और फिर रास्ता भी बदल दिया, नॉर्मल रास्ता जो बदर की तरफ से जाता है उसको इख्तियार नहीं किया बल्कि साहिल के साथ साथ जो है वो मक्का की तरफ चल पड़े। अब ये अब्दुल्ला जो है हज़रमी उसकी जो है वो मौत उसका भी वहाँ पर इत्तला पहुँची और साथ अबू सुफियान का ये हरकारा पहुँच गया, तो एक भगदड़ मच गई और एकदम फिर लोग वहाँ पर जमा हो गए और तकरीबन जो है वो 3,000 लोग कील कांटों से लेस निकले, 100 घोड़े थे उनके पास और 900 ऊँट थे और असबाब से लदे हुए गोया वो निकले। क्या जी? अच्छा हाँ 1,000, ठीक है हाँ 1,000 अफराद थे जो वहाँ पर निकले हैं वहाँ पर। तो अब उसकी तरफ इशारा है। अब इसमें भी दो मुशावरतें हुई हैं। एक मुशावरत वो थी कि जब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि भाई वो काफ़िला वापस आ रहा है वहाँ से तिजारती, तो अब चलते हैं उस पर कोई हम जो है कार्रवाई करते हैं, तो पहली जो आयत है वो उससे मुतालिक है। कमा अखरजक रब्बुका मिन बैतिका बिलहक, जैसा कि निकाला आपके रब ने आपको आपके घर से हक के साथ। व इन्ना फरीकम मिनल मुमिनीन लकारिहून, और अहले ईमान का एक गिरोह उस पर कोई राज़ी नहीं था, खुश नहीं था। यानी जब आपने मुशावरत की कि भाई वो काफ़िला आ रहा है हम उस पर को हमला करते हैं, तो कुछ लोगों ने कहा कि भाई इसकी ज़रूरत नहीं है और उन लोगों ने अगर हम पर कोई इकदाम नहीं किया तो हम ये मामला नहीं करते। युजादिलून का फिल हक की बाद अमा तबैन का अन्नमा युसाकून इलल मौत वहुम यंजुरून, वो आपसे हक की बात के मामले में झगड़ा कर रहे थे इसके बाद कि उन पर वो चीज़ ज़ाहिर हो गई थी। का अन्नमा युसाकून इलल मौत वहुम यंजुरून, गोया के वो हांके जा रहे थे मौत की तरफ देखते हुए, यानी आँखों देखे वो मौत की तरफ जा रहे थे। अब उसके बाद फिर जब ये मामला हुआ तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम जो है वो काफ़िला लेकर निकल गए और ज़ाहिर बात है जंग का तो इरादा था ही नहीं, 300 से कुछ ऊपर लोगों को लेकर आप निकले हैं और चंद तलवारें थीं और बहुत थोड़े से असबाब थे उनको लेकर आप चल पड़े, चूँकि जंग का इरादा नहीं था। तो मकाम सफरा पे जब आप पहुँचे हैं तो फिर वहाँ पर आपको बताया गया, इत्तला भी हो गई कि भाई एक तरफ तो जो वो काफ़िला है तिजारती और एक तरफ वो लश्कर है जो मुशरिकीन का आ रहा है कील कांटे से लेस। अब कहा कि वइज़ यईदुकुमुल्लाहु इहदत ताइफतैन अन्नहा लकुम, और याद करो उस वक्त को जब अल्लाह ने तुमसे वादा किया था कि इन दो जमातों में से एक तुम्हें मिल के रहेगी। अल्लाह के नबी ने भी वाज़े कर दिया कि अल्लाह ताला ने गारंटी दे दी है, अब चाहे तो काफ़िले की तरफ जाएँ तो काफ़िला भी हाथ आ जाएगा और अगर हम जाएँ इन लोगों के लिए जो लड़ने के लिए आएँ उस तरफ जाएँ तो वो भी हो जाएगा मामला। व तवद्दून अन्न गैर ज़ाति शौकती तकूनु लकुम, और तुम ये चाहते थे कि वो उस तरफ जाओ वो तुम्हारे लिए हो जिसमें कोई कांटा लगने का भी अंदेशा ना हो। यानी बहुत से ऐसे लोग थे मुसलमानों में से, कुछ मुनाफिकीन थे, कुछ कमज़ोर ईमान के लोग थे, उनने कहा कि भाई बेहतर ये है कि भाई अबू सुफियान के काफ़िले की तरफ जाते हैं, वहाँ के मुहाफिज चंद होंगे तो आसानी से हमारे हाथ आ जाएगा। वह युरीदुल्लाह अन युहिक्कल हक बि कलिमाती, जबकि अल्लाह ताला का इरादा कुछ और था, अल्लाह ये चाहता था कि अपने कलाम के ज़रिए अपनी बातों को हक के साथ साबित कर दे, वयक्ता दाबिरल काफिरीन, और काफिर लोगों की जड़ काट दे, लियुहिक्कल हक व युबतिलल बातिल, ताकि हक का एहकाक हो जाए और बातिल का बातिल होना साबित हो जाए, वलो करिहल मुजरिमून, और अगरचे मुजरिमों को ये बात कितनी ही नागवार हो। तो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने वहाँ मुशावरत की, बहुत से लोगों ने खड़े होकर तकरीरें की, सैयदना अबू बकर ने, सैयदना उमर ने, सैयदना मिकदार इब्ने असवद ने, लेकिन आप बार बार कह रहे थे अशीरु अलैया, अशीरु अलैया, भाई मुझे मशवरा दो, मुझे मशवरा दो। तो उस मौके पर सैयदना साद इब्ने मुआज़, जो अनसार के लीडर थे, वो खड़े हुए और उन्होंने कहा कि कअन्नका तानीना या रसूल अल्लाह, लगता है कि जैसे अल्लाह के रसूल आपका रूए सखुन हमारी तरफ है। क्योंकि ज़ाहरी बात है कि अनसार के साथ ये तय हुआ था कि अगर मदीना पे कोई हमला किया जाएगा तो वो जो है दिफा करेंगे, लेकिन आगे बढ़कर जो है वो कोई इकदाम करेंगे ये तय नहीं हुआ था। तो कहा कि हमने आप पर ईमान ला, इन्ना आमन्ना बिका व सद्दकना का व बायाना का, हम आप पर ईमान लाए, आपकी तस्दीक की, आपसे बैत की, हम तो अपना आप आपको बेच चुके हैं, तो अब आप जो हुक्म दें हम वो करेंगे। व इस तस्तगीसून रब्बकुम, जब आप अपने रब से तुम इस्तगासा कर रहे थे, फस्तजाब लकुम, तो अल्लाह ताला ने तुम्हारी पुकार सुन ली, फरियाद सुन ली, अन्नी मुमिद्दुकुम बि अल्फ मिनल मलाइकति मुर्दिफीन, कि मैं भेजूंगा तुम्हारी मदद के लिए हज़ार फरिश्ते, एक के बाद एक लगातार तुम पे नाजिल होंगे। वमा जअलहुल्लाहु इल्ला बुशरा, और ये तो अल्लाह ताला ने तुम्हारे लिए एक बशारत जो है वो उसके लिए बताया है। वली ततमईन नबी कुलूबुकुम, और ताकि तुम्हारे दिल इससे मुतमईन हो जाए, वरना अल्लाह को फरिश्ते भेजने की ज़रूरत नहीं है, लेकिन बादल रिवायात से पता लगता है कि बकायदा फिज़िकली फरिश्ते आए थे और वो शरीक हुए थे। वमन नस्रु इन्ना इल्ला मिन इंदिल्लाह, और मदद नहीं है मगर अल्लाह की तरफ से, इन्नल्लाह अज़ीज़ुन हकीम, बेशक अल्लाह ताला ज़बरदस्त है, कमाल हिकमत वाला है। इर युगशीकुमुन नुआस अमनतम मिनहुम, जिस वक्त के अल्लाह ने डाल दी तुम पर एक ऊँग अपनी तरफ से, जो तुम्हारे लिए तस्कीन का बायस थी, यानी बहुत मुश्किल घड़ी थी और बहुत सख्त घड़ी थी। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम भी सारी रात जारी करते रहे, सारी रात तजर्रो करते रहे, और कहा कि अल्लाह अगर ये बंदे आज यहाँ ख़त्म हो गए तो क़यामत तक तेरा नाम लेवा कोई नहीं होगा, और इतनी जारी की कि सैयदना अबू बकर सिद्दीक रज़ी अल्लाह ताला अन्हु को रोकना पड़ा और कहा कि बहुत हो गया, आपने बहुत अल्लाह से इल्तजा कर ली। तो कहा कि उस रात में अंदेशे भी बहुत थे, तो कहा अल्लाह ताला ने बहुत सुकून की नींद तुम्हें अता की। व युनज़िलु अलैकुम मिनस समाई मान, और उसने तुम्हारे लिए आसमान से पानी उतारा, लियुतहिरकुम भी, यानी बहुत तेज़ बारिश हुई, उससे कई फ़ायदे हासिल हुए, लियुतहिरकुम भी, एक तो यह ताकि इसके ज़रिए तुम्हें पाक करे, व युज़हिब अनकुम रिज्ज शैतान, और ताकि तुमसे दूर कर दे शैतान की नजासत, व लियर्बिता अला कुलूबिकुम, और तुम्हारे दिलों को जमाव अता करे, उनमें रब्त पैदा करे, व युसब्बित बिहिल अकदाम, और तुम्हारे पाँव जमा दे, यानी जब ज़ाहरी बात है कि पहले बदर के मकाम पर मुशरिकीन ने जाकर पानी के सारे चश्मों पर कब्ज़ा कर लिया था, मुसलमानों के पास पीने के लिए पानी भी नहीं था, वुज़ू के लिए, नहाने के लिए पानी भी नहीं था, तो बारिश हो गई, ये पानी भी मैसर आ गया, वो जगह जो थी वो भी जम गई, और जो मुसलमानों के वसवसे आ रहे थे कि भाई अगर अल्लाह अगर हमारे साथ है तो हमारे साथ ऐसा क्यों हो रहा है कि पानी भी नहीं है पीने के लिए और गुसल और तहारत के लिए भी पानी नहीं है, तो तरह तरह के वसवसे भी पैदा हो रहे थे, तो कहा कि ताकि अल्लाह ताला शैतान के भी इन वसवसों को तुमसे दूर कर दे। इज़ युही रब्बुका इलल मलाइकति, जब वही की या हुक्म भेजा आपके रब ने फरिश्तों की तरफ, अन्नी माकुम, कि मैं तुम्हारे साथ हूँ, फसब्बितुल लज़ीन आमनू, तो तुम सबात अता करो, जमाव अता करो उन लोगों को जो अहले ईमान हैं, सऊल्की फ़ी कुलूबिल लज़ीन कफ़रुर रौब, अन करीब मैं डाल दूंगा रौब उन लोगों के दिलों में जो काफिर हैं, फद्रिबू फौकल आनाकी वद्रिबू मिनहुम कुल्ल बनान, तो मारो उनकी गर्दनों पर भी और उनकी पोर पोर को कता कर दो, पोर पोर को काट दो। ये क्यों है? ज़ालिका बिअन्नहुम शाक़ुल्लाह व रसूला, ये इस वजह से है कि इन लोगों ने अल्लाह उसके रसूल की मुखालफत की, उनसे दुश्मनी की। वमन युशाक़िक़िल्लाह व रसूलहू फ़इन्नल्लाह शदीदुल इक़ाब, और जो कोई भी मुखालफत करता है अल्लाह उसके रसूल की तो बेशक अल्लाह का आज़ाब बहुत सख्त है। ज़ालिकुम फ़ज़ूक़ूहू, और ये तो तुम चख ही लो अज़ाब, व अन्नल काफ़िरीन अज़ाबुन नार, और जान रखो काफिरों के लिए जहन्नुम का अज़ाब है। ये असल में दो अजाब होते हैं, एक अजाब रसूल की कौम पर रसूल के इनकार की वजह से दुनिया में आता है, तो कहा कि ये तो दुनिया का अजाब है, कज़ालिकल अजाब वला अजाबुल आखिरत अकबर, आखिरत का अजाब इससे कहीं बड़ा है। इसमें तो बस एक दफ़ा तलवार पड़ी और नेज़ा लगा और जान निकल गई, वहाँ हम पढ़ चुके हैं कुल्लमा नज़िलत जुदूदुहुम बद्दलनाहुम जुलूदन गैरहा लियज़ूकुल अज़ाब, वहाँ का अज़ाब जो है वो दायमी है। या अय्युहल लज़ीन आमनू इज़ा लक़ीतुमुल लज़ीन कफ़रू ज़हफ़न फ़ला तुवल्लूहुमुल अदबार, ए वो लोगों जो ईमान लाए हो जब तुम्हारी मुठभेड़ हो काफिरों के साथ मैदान जंग में, तो देखो पीठ फेर के मत भागना। वमई युवलिहिम यौमैज़िन दुबुरहू, और जो कोई भी उस दिन यानी लड़ाई के वक्त पीठ फेरेगा, इल्ला मुतहर्रिफन लिक़तालिन, मगर ये कि क़िताल के लिए जंग के लिए कोई पैंतरा बदलने के लिए, औ मुतहय्यिज़न इला फ़िया, या दोबारा से अपनी बड़ी फ़ौज के साथ मिलने के लिए, फ़कत बा बिग़ज़ब मिन अल्लाह व मावाहु जहन्नम, तो वो अल्लाह के ग़ज़ब को लेकर लौटा, उसका ठिकाना जहन्नम है, वह बिसल मसीर, और वह बहुत ही बुरा ठिकाना है। यानी दो वजहों से हो सकता है कि आप एक ऑर्डर्ड रिट्रीट कर लें, एक तो ये कि पैंतरा बदलने के लिए, या ये है कि बड़ी फ़ौज के साथ वापस आकर मिल लें। इसके अलावा अगर जंग के मौके पर पीठ दिखाई तो कहा कि इनका ठिकाना जहन्नुम है। अल्लाह के नबी ने फरमाया इत्तकू असबाल मुबिकात, सात हलाक कर देने वाली गुनाहों से बचो, मुहलिकात से बचो। वो जो कार्डिनल वाइसेज हैं उनमें से एक ये भी है, अत्तवल्ला यौम ज़हफ़, कि जंग के दिन किताल के वक्त पीठ दिखा के भाग जाना। पहले सोच लो कि भाई ये मुकाबला फिजिबल है या नहीं, हर तरह से प्लानिंग कर लो, लेकिन जब आ गए हो तो अब बुजदिली दिखा के जान बचाने के लिए नहीं फिर सकते। हाँ, स्ट्रेटिजिकली पीछे आ जाना, इसकी में कोई हर्ज नहीं। एक एक्सपेडिशन अल्लाह के नबी ने भेजा तो वहाँ पर भी ऐसा ही हुआ कि लोगों को वापस आना पड़ा, तो लोग बहुत डरे सहमे आए और उन्होंने कहा कि भाई हमें लोग कहेंगे कि ये तो फर्रार हैं और ये तो भाग कर आए हैं। तो अल्लाह के नबी तक ये बात पहुँची तो कहा कि नहीं नहीं, तुम फर्रार नहीं हो, तुम तो गोया लौट कर आए हो, और वह अना फ़ियतुकुम, और मैं तुम्हारी जमात हूँ, तुम मेरे पास जो आए हो तो मैं तुम्हारी जमात हूँ ना, तुम सपोर्ट के लिए मेरे पास आए हो, तुम कोई जान बचा कर नहीं आए। फ़लम तक्तुलूहुम वलाकिन अल्लाह कतलहुम, ए मुसलमानों तुमने इनको कत्ल थोड़े ही किया है बल्कि अल्लाह ने इनको कत्ल किया है। वही बात के सहाबा किराम अल्लाह का आला व जारहा थे, अल्लाह ताला उनके ज़रिए अज़ाब दे रहा था, तो कहा कि इसकी नस्बत अल्लाह की तरफ है। वमा रमैत इज़ रमैत वलाकिन अल्लाह रमा, और ए नबी जब आपने वो मुट्ठी फेंकी थी मुशरिकीन की तरफ तो वो आपने नहीं फेंकी थी बल्कि अल्लाह ने फेंकी थी। यानी इसका मतलब माज़ अल्लाह कोई इनकारनेशन नहीं है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के अंदर अल्लाह ताला हुलूल कर गए थे उस वक्त, नहीं। इस तरह पहले सहाबा के बारे में कहा कि तुमने इनको कत्ल नहीं किया, अल्लाह ने कत्ल किया। इसी तरह कि ए अल्लाह के नबी, चूँकि आप अल्लाह का काम कर रहे हैं, इस वजह से जो आपने जो है मुट्ठी भर के फेंकी थी उसमें जो भी तासीर पैदा हुई वो हमने पैदा की। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने एक मुट्ठी ली रेत की और शाहतिल वजूह कह के जो है मुशरिकीन की तरफ फेंक दी, और वो कहाँ तक गई है, उसके अजीब गरीब असरात जो है वो मुशरिकीन पर हुए। वलियुबलिल्मुमिनीन मिन्हु बलाअन हसना, और ताकि अहले ईमान को अल्लाह ताला अपनी तरफ से नवाजे और उनको बहुत अच्छा बदला दे, खूब एहसान उनके साथ करे। इन्नल्लाह समीउन अलीम, बेशक अल्लाह ताला सुनने वाला जानने वाला है। ज़ालिकुम, अब ये तो हो चुका। वअन्नल्लाह मुहिनु कैदिल काफिरीन, इसी तरीके से अल्लाह ताला काफिरों की तदबीर को बिल्कुल भुरभुरा कर देगा, बिल्कुल सुस्त कर देगा। इन तस्तफ्तिहु फ़कत जाअकुमुल फ़तह, अगर तुम चाहते थे कि फ़ैसला हो जाए तो फ़ैसला तो आ गया। यानी अबू जहल, वो भी मक्के से निकलने से पहले उसने भी काबे के पर्दे पकड़े थे और अल्लाह को पुकारा था कि अल्लाह बस आज तू फैसला कर दे कि तू किसके साथ है, तू हमारे साथ है या मोहम्मद के साथ है। तो कहा कि फ़ैसला हो गया, अगर तुम चाहते थे कि फ़ैसला हो तो अल्लाह ने फ़ैसला कर दिया, ये यौमुल फुरकान है। वइन तंतहू फहुवा खैरुल लकुम, और अगर अब भी तुम बाज आ जाओ, अभी तो पहली किस्त आई है अज़ाब की, अगर तुम बाज आ जाओ तो तुम्हारे लिए बेहतर है। वइन तऊदू नऊद, और अगर फिर तुमने सरकशी की तो हम भी दोबारा ऐसा ही करेंगे, फिर तुम्हें अजाब देंगे। वलन तुगनी आनकुम फ़ियतुकुम शैया, और तुम्हें कोई काम नहीं देगा तुम्हारा जत्था, तुम्हारी जमात। वलव कसरत, चाहे वो कितनी ही ज़्यादा क्यों ना हो। वअन्नल्लाह माल मुमिनीन, और बेशक अल्लाह ताला तो अहले ईमान के साथ है। ये और बात है कि अल्लाह ताला इस दुनिया में हालात को उलटता फेरता रहता है, लेकिन अल्लाह की मायत खसूसी मुत्तकीन के लिए, मोमिनीन के लिए, मोसिनीन के लिए। یا ایھا الذین آمنوا اطیعوا اللہ ورسولہ ولا تولوا عنہ وانتم تسمعون، اے وہ لوگوں جو ایمان لائے ہو اطاعت کرو اللہ کی اور اس کے رسول کی، اور اس کے بعد کہ تم نے بات سن لی ہے تو اب مت پھرو، اب اعراض مت کرو، اب یہی ہے رویہ کہ سمعنا واطعنا، ولا تکونوا کالذین قالوا سمعنا وهم لا يسمعون، اور دیکھو ان لوگوں کی مانند مت ہو جانا جنہوں نے یہ کہا تھا کہ ہم نے سنا حالانکہ وہ سنتے نہیں تھے، بس سن رہے ہیں وہ لیکن بہرحال ماننے کے لیے نہیں سن رہے، ان کے اندر جو ہے کوئی آمادگی نہیں ہے۔ ان نشرت دواب بے ان دلّہ سم البکم الذین لا یعقلون، بے شک سب جانداروں میں اللہ تعالیٰ کے نزدیک سب سے بدترین جاندار کون ہیں؟ جو بالکل بہرے ہیں، گونگے ہیں، جو عقل سے کام نہیں لیتے، حق کے لیے گونگے ہو گئے ہیں اور حق کی آواز سننے کے لیے بہرے ہو گئے ہیں اور بے عقل ہیں۔ ولو علم اللہ فیم خیر اللہ اسماعم، اور اگر اللہ تعالیٰ چاہتا یا ان میں کوئی خیر دیکھتا تو ان کو سنا دیتا۔ ولو اسماعم لتولوا وهم معرضون، اور اگر اللہ تعالیٰ ان کو سنا بھی دے تو تب بھی یہ اعراض کریں گے، منہ پھیریں گے اور روگردانی کا رویہ اختیار کریں گے۔ یا ایھا الذین آمنوا استجیبوا للہ وللرسول اذا دعاکم لما یحییکم، اے وہ لوگوں جو ایمان لائے ہو پکار پر لبیک کہو اللہ کی اور اس کے رسول کی، جب وہ تمہیں پکارتے ہیں اس چیز کی طرف جو تمہیں زندگی دیتی۔ اب بظاہر جس طرح ہم نے پہلے پڑھا تھا نا کہ بھائی سود کھانے سے مال بڑھتا ہے، اور جو ہے وہ جو ہے لوگوں کو زکوٰۃ دینے سے یا صدقہ کرنے سے، انفاق کرنے سے مال گھٹتا ہے۔ اب یہاں بظاہر ایسے لگ رہا ہے کہ پیغمبر کہہ رہے ہیں کہ آؤ اللہ کی طرف آؤ اور اللہ کے رستے میں جان اور مال لگاؤ، قتال کی طرف آؤ۔ اب قتال میں تو جان جاتی ہے نا سب سے بڑھ کے، تو کہا کہ تمہیں ایسا لگ رہا ہے کہ جیسے اس سے تمہاری زندگی ختم ہو رہی ہے، کہا کہ نہیں، اللہ اس کے رسول تمہیں اس چیز کی طرف بلا رہے ہیں جو تمہیں ابدی زندگی دے دیں گے۔ بل احیاءٌ عند ربہم یرزقون، جو اللہ کی راہ میں جان دے دیں وہ تو زندہ ہیں، اپنے رب کے پاس رزق پاتے ہیں۔ تو یہ زندگی کی پکار لگا رہے ہیں رسول۔ وَعْلَمُوا أَنَّ اللَّهَ يَحُولُ بَيْنَ الْمَرْءِ وَقَلْبِهِ، اور جان لو کہ ایک وقت آتا ہے کہ اللہ تعالیٰ حائل ہو جاتے ہیں بندے اور اس کے دل کے درمیان۔ یہ وہی اللہ کی سنت ہے کہ جب کوئی گروہ جو ہے بار بار توجہ دلانے کے باوجود حق کی طرف رجوع نہیں کرتا تو ایک وقت آتا ہے کہ اللہ تعالیٰ توفیق سلب کر لیتے ہیں اور حائل ہو جاتے ہیں۔ وَأَنَّهُ إِلَيْهِ تُحْشَرُونَ، اور بے شک اسی کی طرف تم سب کو جمع کیا جانا ہے۔ وَاتَّقُوا فِتْنَةً لَّا تُصِيبَنَّ الَّذِينَ ظَلَمُوا مِنْكُمْ خَاصَّةً، اور دیکھو ڈرتے رہو، بچتے رہو اس فتنے سے کہ جو تم میں سے خاص طور پر صرف ظالموں پر نہیں آئے گا۔ وَعْلَمُوا أَنَّ اللَّهَ شَدِيدُ الْعِقَابِ، اور جان لو کہ اللہ کا عذاب سخت ہے، یعنی جب اللہ کا عمومی عذاب آتا ہے تو سب لوگ لپیٹ میں آ جاتے ہیں۔ تو جو ہے کہا کہ اس موقع پہ انڈیفرنس کا رویہ کام نہیں دے گا، پیسو ہونا کام نہیں دے گا۔ اللہ کے نبی نے مثال بھی دی ہے کہ مثال ان لوگوں کی جو اللہ کی حدود کو قائم کرتے ہیں اور جو اس کو پامال کرتے ہیں، اس کی مثال ایک سفینے کی ہے، ایک بحری کوئی جہاز ہے، کچھ لوگ اس کے عرشے پہ ہے، کچھ لوگ اس کے نیچے رہتے ہیں۔ تو کہا کہ نیچے والے لوگ ان کو پانی کی ضرورت ہوتی ہے تو عرشے پہ آتے ہیں اور آ کے ڈول وول سے پانی لیتے ہیں، کچھ لوگوں پہ پانی وانی گرتا ہے۔ تو ان میں سے کچھ لوگوں نے سوچا کہ بھئی کیا ہی اچھا ہو کہ ہم تو پانی سے زیادہ قریب ہیں نا، تہہ میں ہیں، تو ہم یہیں سے کھود کے پانی لے لیتے ہیں۔ تو کہا کہ اگر وہ یہ کرنے لگیں کہ بھئی یہ تو ہمارا حصہ ہے، ہم اس میں سے کھود کے پانی نکال لیتے ہیں، تو کہا کہ اگر وہ ایسا کر لیں اور وہ اس کو کھود دیں گے اور پانی کشتی میں آئے گا تو سب ڈوب جائیں گے نا۔ اوپر والے یہ کہیں کہ بھئی ہمارا فلور تو اوپر کا ہے، یہ تو نیچے والے لوگ کر رہے ہیں، ان کو کرنے دو۔ تو اللہ کے نبی نے کہا ہے کہ نہیں، اگر اوپر والے نیچے والوں کا ہاتھ نہیں روکیں گے تو جب وہ اس کو کھودیں گے اور پانی آئے گا تو سب ڈوب جائیں گے نا۔ تو اسی طریقے سے اگر کسی سماج میں برائیاں بہت پھیل جاتی ہیں اور لوگ اس کو نہیں روکتے تو جب اللہ کا عذاب آتا ہے تو صرف ظالم لوگ لپیٹ میں نہیں آتے، ہر طرح کے لوگ جو ہے اس کی لپیٹ میں آ جاتے ہیں۔ وَاذْكُرُوا إِذْ أَنْتُمْ قَلِيلٌ مُّسْتَضْعَفُونَ فِي الْأَرْضِ، اور یاد کرو اس وقت جب تم بہت کم تھے اور تمہیں زمین میں دبا لیا گیا تھا، تمہیں مغلوب کر دیا گیا تھا۔ تخافون ان یتخطفکم الناس، اور تمہیں اندیشہ تھا کہ لوگ تمہیں اچک لے جائیں گے۔ فآواکم، تو اللہ نے تمہیں ٹھکانہ دیا۔ وَأَيَّدَكُم بِنَصْرِهِ، اور خاص اپنی قوت سے، اپنی مدد سے تمہاری تائید کی۔ وَرَزَقَكُم مِّنَ الطَّيِّبَاتِ، اور تمہیں پاکیزہ روزی دی۔ لَعَلَّكُم تَشْكُرُونَ، تاکہ تم شکر گزار بنو۔ اب یہ بتایا جا رہا ہے کہ مکے میں تمہاری صورتحال کیا تھی، ہر وقت تمہیں جان کا اندیشہ تھا، ہر وقت تمہیں اندیشہ تھا کہ تمہیں تلف کر دیا جائے گا، مار دیا جائے گا، لیکن اللہ نے تمہیں نوازا اور اس کے بعد اللہ نے تمہیں رزق دیا۔ کیوں دیا؟ تاکہ احسان مانو، شکر گزاری کا رویہ اختیار کرو۔ ڈاکٹر صاحب اس آیت کے حوالے سے بھی اہل پاکستان کو توجہ دلایا کرتے تھے کہ مسلمانہ نے ہند جو ہے ان کے ساتھ بھی ایسا ہی معاملہ تھا، ان کو بھی اندیشہ تھا کہ انگریز جو ہے یک طرفہ طور پر جو ہے اگر یہاں سے چلا جائے گا ہندوؤں کے حوالے کر کے تو ہمارا تو کچھ بھی نہیں بنے گا، ہمیں تو تباہ و برباد کر دیا جائے گا۔ تو اللہ تعالیٰ نے جو ہے پناہ دی ان کو، ایک آزاد ملک دیا، ہر طرح کے ریسورسز دیے، اور کیا چاہتے تھے؟ تاکہ تم شکر گزار بنو، اللہ کا احسان مانو۔ لیکن ہم نے اس کے برعکس رویہ اختیار کیا۔ یا ایھا الذین آمنوا لا تخونوا اللہ والرسول وتخونوا اماناتکم وانتم تعلمون۔ اے وہ لوگوں جو ایمان لائے ہو، اللہ سے اور اس کے رسول سے خیانت نہ کرو، اور آپس میں بھی امانتوں میں خیانت نہ کیا کرو، وانتم تعلمون، جبکہ تم جانتے ہو۔ اللہ سے خیانت کا مطلب کیا ہے؟ کہ بھئی اللہ کے حقوق میں کوتاہی کرنا، خاص طور پہ جو ہے وہ جلوت میں اللہ کی بندگی کرنا، خلوت میں اللہ کی جو ہے روگردانی کرنے لگ جانا۔ اسی طریقے سے رسول سے خیانت کا مطلب کیا ہے؟ کہ رسول جو احکامات دیں اس کو نہ ماننا، اور رسول پر اعتماد نہ کرنا، رسول کے ساتھ جو خیر خائی کا معاملہ ہوتا ہے وہ نہ کرنا، اور آپس میں بھی جو ہے امانتوں میں خیانت نہ کرو۔ سیدنا انس کہتے ہیں قلما خطبنا رسول اللہ صلی اللہ علیہ وسلم الا قال، بہت کم ہوتا تھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کوئی خطبہ ارشاد فرمائیں اور اس میں یہ الفاظ نہ فرمائیں کہ لا ایمان لمن لا امانت له ولا دین لمن لا عہد له۔ جس آدمی کے اندر امانت داری کا وصف نہیں ہے اس کا کوئی ایمان نہیں ہے، اور جس کے اندر عہد کی پاسداری نہیں ہے اس کا کوئی دین نہیں۔ وَعْلَمُوا أَنَّمَا أَمْوَالُكُمْ وَأَوْلَادُكُمْ فِتْنَةٌ، اور جان لو کہ یہ اولاد اور مال جو ہیں یہ ایک آزمائش ہیں، کسوٹی ہیں، اللہ ان پر پرکھ کے تمہیں جانچ رہا ہے۔ وَأَنَّ اللَّهَ عِنْدَهُ أَجْرٌ عَظِيمٌ، اور بے شک اللہ تعالیٰ کے ہاں بہت بڑا اجر بھی ہے، یہی مال بہت بڑا ایسٹ بن جاتا ہے، یہی اولاد صدقہ جاریہ بن جاتی ہے۔ يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِن تَتَّقُوا اللَّهَ يَجْعَلْ لَكُمْ فُرْقَانًا، اے وہ لوگوں جو ایمان لائے ہو، اگر تم اللہ کی تقویٰ کی روش اختیار کرو گے تو اللہ تعالیٰ تمہارے لیے ایک فرقان مقرر کر دے گا، ایک فیصلہ مقرر کر دے گا۔ ایک تو خارجی فیصلہ ہے، خارج میں بالکل امپیریکلی واضح کر دے گا کہ تم ہی حق پر ہو، جس طرح بدر میں ہو گیا، یوم الفرقان تھا وہ۔ اور ایک فرقان باطنی ہے، اگر تم اللہ کے تقویٰ پر کاربند رہو گے تو اللہ تعالیٰ تمہارے اندر ایک ایسی بصیرت پیدا کر دے گا کہ تم شر کو اور شیطانی حربوں کو پہچان سکو گے۔ ایک روایت بہت مشہور ہے کہ اتقوا فراست المؤمن، مؤمن کی فراست سے ڈرو، فإنه ينظر بنور اللہ، کہ وہ اللہ تعالیٰ کے نور سے دیکھتا ہے۔ تو وہ کس وجہ سے اللہ وہ اس کو نور دیتے ہیں؟ وہ تقویٰ کی وجہ سے دیتے ہیں۔ وَيُكَفِّرْ عَنْكُمْ سَيِّئَاتِكُمْ، اور اللہ تعالیٰ دور کر دے گا تم سے تمہارے گناہ، وَيَغْفِرْ لَكُمْ، اور اللہ تعالیٰ تمہیں بخش دے گا، وَاللَّهُ ذُو الْفَضْلِ الْعَظِيمِ، اور اللہ تعالیٰ بہت بڑے فضل والے ہیں۔ وَإِذْ يَمْكُرُ بِكَ الَّذِينَ كَفَرُوا، اور جب ان لوگوں نے جو کافر ہوئے طرح طرح سے مکر کیے، تدبیریں کیں، لِيُثْبِتُوكَ، کہ وہ آپ کو قید کر دیں، جس طرح شیب ابی طالب میں کیا بھی آپ کو، ایک خاص طرح کا محاصرہ کر لیا، او یقتلوک، یا آپ کو قتل ہی کر دیں، جان سے مار دیں، او یخرجوک، یا آپ کو نکال دیں۔ دار الندوہ میں جو ہے وہ ساری میٹنگ ہوئی اور طے کیا گیا کہ بھئی ہر قبیلے میں سے ایک ایک آدمی لیا جائے گا اور یک بار بھی ان پہ حملہ کر کے ان کو ختم کر دیا جائے گا معاذ اللہ۔ تو نبی اکرم صلی اللہ علیہ وسلم جو ہیں وہ سیدنا علی کو اپنے بستر پہ آپ نے سلا دیا، اور پھر آپ وہاں سے نکلے، اور اس موقع پر بھی آپ نے ایک مٹھی پھینکی تھی جو ہے ان لوگوں کی طرف، اور ان کو کچھ دکھائی نہیں دیا تھا، اس کی طرف بھی اشارہ ہے۔ وَيَمْكُرُونَ وَيَمْكُرُ اللَّهُ، اور یہ بھی دعوے چل رہے ہیں، یہ مکر کر رہے ہیں، اللہ بھی خفیہ تدبیر کر رہا ہے۔ وَاللَّهُ خَيْرُ الْمَاكِرِينَ، اور اللہ تعالیٰ کی جو خفیہ تدبیر ہے وہ سب سے بہتر ہے۔ وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا، اور جب ان پر ہماری آیات پڑھی جاتی ہیں، قَالُوا قَدْ سَمِعْنَا، تو ان میں سے کچھ لوگ ہیں جو کہتے ہیں کہ ہم نے سن لی، لَوْ نَشَاءُ لَقُلْنَا مِثْلَ هَذَا، کہا کہ اگر ہم چاہیں تو ہم بھی ایسا کلام بنا لائیں۔ بہت سے لوگ تھے، نظر ابن الحارث ایک آدمی تھا، اس نے کہا کہ یہ کیسی بات ہے، ہم اس جیسا کلام بنا کے لے آتے ہیں۔ ان ھٰذَا اِلَّا اَسَاطِيرُ الْأَوَّلِينَ، یہ تو اگلوں کے قصے ہیں، یہ تو مائتھولوجی ہے۔ وَإِذْ قَالُوا اللَّهُمَّ إِنْ كَانَ هَٰذَا هُوَ الْحَقَّ مِنْ عِنْدِكَ فَأَمْطِرْ عَلَيْنَا حِجَارَةً مِنَ السَّمَاءِ أَوْ ائْتِنَا بِعَذَابٍ أَلِيمٍ، اور یاد کرو جب کہنے لگے یہ لوگ کہ اے اللہ اگر یہ حق ہے تیری طرف سے تو ہم پر آسمان سے پتھروں کی بارش برسا دے، یا ہم پر کوئی دردناک عذاب لے آ۔ اب یہ جو قریش کے لیڈر لوگ تھے، یہ اپنے لوگوں کو مطمئن کرنے کے لیے، پروپیگنڈا کرنے کے لیے کہتے تھے کہ دیکھو ہم تو دعا کر رہے ہیں، یہ کہتے ہیں کہ یہ اللہ کے رسول ہیں، اللہ کے بھیجے ہوئے ہیں، ہم ان کو گالی دیتے ہیں، ہم ان پہ حملہ کرتے ہیں، ہم ہر طرح سے ان کی تکذیب کرتے ہیں، کچھ بھی نہیں ہوتا۔ کہتے ہیں بھائی ٹھیک ہے، اے اللہ اگر یہ تیری طرف سے آئے ہیں رسول تو ہم پر آسمان سے پتھروں کی بارش کر دے۔ وَمَا كَانَ اللَّهُ لِيُعَذِّبَهُمْ وَأَنْتَ فِيهِمْ، بہت خوبصورت آیت ہے، کہا کہ اللہ تعالیٰ ان کو عذاب دینے والا نہیں ہے جب تک کہ آپ ان میں موجود ہیں. رسول اللہ صلی اللہ علیہ وسلم رحمۃ للعالمین, اور ویسے بھی اللہ کی یہ سنت ہے کہ جب تک رسول کسی قوم میں ہوتا ہے اللہ قوم کو عذاب نہیں دیتے, رسول اور اہل ایمان کو وہاں سے نکالتے ہیں, اس کے بعد امان آتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ میں اپنے صحابہ کے لیے امان ہوں, انا امان لی اصحابی, میں اپنے صحابہ کے لیے امان ہوں, جب مجھے اٹھا لیا جائے گا تو میرے صحابہ پہ وہ کچھ آئے گا جس کی ان کو وعید سنائی گئی ہے. کہا کہ وہ اصحابی امان لی امتی, اور میرے صحابہ میری امت کے لیے امان ہیں, اور جب صحابہ کو اٹھا لیا جائے گا تو پھر میری امت پر وہ آزمائشیں آئیں گی جس کا ان سے وعدہ کیا گیا. سیدنا ابو ہریرہ فرماتے ہیں کہ تمہیں دو امانیں دی گئی تھیں, ایک امان یہ تھی کہ اللہ کے رسول صلی اللہ علیہ وسلم جب تک تمہارے اندر ہیں تمہیں عذاب نہیں آئے گا, اور دوسری امان کیا ہے, وما کان اللہ معذبہم وہم یستغفرون, اور اللہ تعالیٰ ہرگز ان کو عذاب نہیں دے گا اس حال میں کہ وہ استغفار کرتے ہیں. ایک امان قیامت تک ہے, اور وہ امان کیا ہے کہ جب تک لوگ اللہ سے گناہوں کی معافی مانگے استغفار کریں تو اللہ تعالیٰ ان کو عذاب نہیں دے گا. اسی لیے آپ دیکھیے ہمارے اکابرین کا, ہمارے اسلاف کا یہ رویہ رہا کہ بہت سے اذکار ہیں اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتائے ہیں, بہت سے دعائیں ہیں, لیکن دو چیزیں وہ ہمیشہ کہتے ہیں کہ ان کا معمول کبھی نہیں چھوٹنا چاہیے. ایک درود کا, نبی اکرم صلی اللہ علیہ وسلم پہ درود بھیجنا, اللہم صلی علی محمد وعلی آل محمد, اور ایک استغفار. یہ دو چیزیں ایسی ہیں کہ جو زندگی میں ہمارے ساتھ لازمی ہونی چاہیے کہ رسول اللہ صلی اللہ علیہ وسلم پر کثرت سے درود بھیجیں اور استغفار کریں, تو یہی گارنٹی ہے کہ پھر اللہ تعالیٰ کے عذاب سے ہم بچ سکیں. وما لهم الا يعذبهم الله وهم يصدون عن المسجد الحرام, اور کیا ہے ان کے لیے خاص بات, یا ان کو کیا سرخاب کے پر لگے ہیں کہ اللہ ان کو عذاب نہ دے. وهم يصدون عن المسجد الحرام وما كانوا اولیاء, کہ وہ تو روکتے ہیں لوگوں کو مسجد حرام سے اور وہ اس کے متولی نہیں ہیں, وہ اس کے ولی نہیں ہیں. ان اولیاءہ الا المتقون, اصل میں مسجد حرام کے متولی کون ہے, جو متقین ہیں, ولکن اکثرهم لا يعلمون, لیکن ان کی اکثریت جانتی نہیں. تو اس طرح ایک موقع پہ کسی قبیلے والوں نے جو مشرک تھے انہوں نے دعویٰ کیا کہ یہ محمد صلی اللہ علیہ وسلم, ہمیں ان کی ولایت حاصل ہے. تو آپ کھڑے ہوئے, آپ نے خطبہ دیا, آپ نے کہا ان آل فلان لیسو بی اولیائی, یہ فلاں جو قبیلے والے ہیں جو دعویٰ کر رہے ہیں ان کی کہ مجھے انہیں میری ولایت حاصل ہے, کوئی ولایت حاصل نہیں ہے. ان اولیائی المتقون, میرے ولی تو متقین ہیں, من کانو و حیسو کانو, جو کوئی ہیں اور جہاں کہیں ہیں, قیامت تک جو بھی متقی ہے اس کو رسول اللہ صلی اللہ علیہ وسلم کی ولایت حاصل ہے. ولیکن اکثرهم لا يعلمون, لیکن ان کی اکثریت جانتی نہیں. وما كان صلاتهم عند البيت الا مكاء وتصديا, تو یہ کیسے متولی ہو سکتے ہیں کعبۃ اللہ کے, کہ انہوں نے تو کعبے کے پاس جو یہ نماز پڑھتے ہیں, جو عبادت کرتے ہیں, اس میں سیٹیاں اور تالیاں اختیار کر لی ہیں, بس ان کی نماز کیا رہ گئی ہے, تالیاں پیٹنا اور سیٹیاں بجانا. آج بھی آپ دیکھیے مسلمانوں کا حال یہی ہو گیا ہے کہ کنسسٹنسی کے ساتھ اللہ کی بندگی کرنا, سال کے 12 مہینے اللہ کی عبادت پہ قائم رہنا, یہ ان کے لیے بہت مشکل ہے. بس کچھ دن تجویز کر لیے ہیں, رمضان المبارک ہے, لیلۃ القدر ہے, شب برات ہے, شب معراج ہے, اور اس طرح کے کچھ ایونٹس ہیں, تو اس میں جو ہے وہ کچھ نعتیں پڑھ لیں اور کچھ جو ہے وہ تماشا کر لیا اور سمجھ لیا کہ بس اللہ کے حقوق ادا ہو گئے. تو آج بھی دین کو کھیل تماشا بنا دیا گیا ہے, اور خاص طور پہ میڈیا کے آنے کے بعد تو بچشمے سر دیکھ سکتے ہیں کہ دین کی کیا گت بن رہی ہے اور دین پر کیا ظلم ہو رہا ہے. فذوقوا العذاب بما کنتم تکفرون, تو اپنے کفر کی پاداش میں اب اس عذاب کا مزہ چکھو. ان الذین کفروا ینفقون اموالہم لیصدوا عن سبیل اللہ, بے شک وہ لوگ جنہوں نے کفر کیا وہ اپنے مال خرچ کرتے ہیں تاکہ وہ روکیں لوگوں کو اللہ کی راہ سے. یعنی مشرکین بھی تو فنڈ کر رہے ہیں نا, انہوں نے بھی تو فنڈ ریزنگ کی تھی بدر کے لیے, اور بدر میں جو نقصان ہوا ہے تو خاص طور پہ بہت سے لوگوں نے کہا کہ یہ جو اب قافلہ آیا ہے جس میں 50,000 دینار کا سامان ہے, یہ سارا بھی وقف کر دیا جائے تیاری کے لیے کہ اگلا حملہ ان کے اوپر ہم کریں. فَسَيُنْفِقُونَهَا, تو یہ عنقریب اور خرچ کریں گے. ثُمَّ تَكُونُ عَلَيْهِمْ حَسْرَةً, پھر یہ سب ان کے لیے حسرت کا باعث ہوگا. ثُمَّ يُغْلَبُونَ, اور یہ سب مغلوب کر دیے جائیں گے. وَالَّذِينَ كَفَرُوا إِلَى جَهَنَّمَ يُحْشَرُونَ, اور وہ لوگ جنہوں نے کفر کیا ہے ان کو ہانکا جائے گا جہنم کی طرف. لِيَمِيزَ اللَّهُ الْخَبِيثَ مِنَ الطَّيِّبِ, تاکہ اللہ تعالیٰ ممیز کر دے ناپاک کو پاک سے. وَيَجْعَلَ الْخَبِيثَ بَعْضَهُ عَلَى بَعْضٍ, اور اللہ تعالیٰ ناپاک کو ایک دوسرے کے اوپر رکھے. فَيَرْكُمَهُ جَمِيعًا, اور پھر اس کا ایک ڈھیر لگا دے. فَيَجْعَلَهُ فِي جَهَنَّمَ, اور پھر اس کو اکٹھا کر کے جہنم میں ڈال دے. اس طرح کوڑا کرکٹ ہوتا ہے, اس کو جمع کیا جاتا ہے اور جمع کر کے آگ لگا دی جاتی. اولئک هم الخاسرون, یہی لوگ ہیں جو خسارہ پانے والوں میں سے ہیں. یہ بہت اہم بات ہے कि ये जो अजाब नाजिल हुआ है इसमें तदरीज क्यों थी, उसकी हिकमत बताई है। एक तो ये कि ये भी सादे इकदाम कर लें, और दूसरी बात यह है कि बिल्कुल सेग्रीगेशन हो जाए। देखें पहले जब अजाब आता था ना तो थोड़े से लोग होते थे रसूल के साथ, वो अल्लाह ताला उनको निकाल के ले जाते थे अलग, और फिर पूरी कौम पे अजाब आ जाता था। अब ऐसा नहीं है, अब अजाब आना है तलवारों के ज़रिए। तो अल्लाह ताला चाहते हैं कि भाई पूरी तरह मुमय्यज़ हो जाए, इनको वक्त दिया जाए ताकि आहिस्ता आहिस्ता जिनके अंदर खैर है, जिनके अंदर भलाई है, वो भी इस तरफ आ जाएं और वो अजाब से बच जाएं। ताकि एक, क्योंकि अल्लाह ताला जब रसूल भेजते हैं ना तो कोई एक फालतू आदमी भी हलाक नहीं होता, यानी जो मुशरिकीन हैं, कुफार हैं, मुजरिमीन हैं, उन सबको मार दिया जाता है और अहले ईमान को बचा लिया जाता है। जाहिर बात है वो शहीद होते हैं लेकिन वो अजाब की लपेट में नहीं आते। कुल लिल्लज़ीन कफ़रू इन यंतहू युग़फ़र लहुम मा क़द सलफ़। ए नबी, इनसे कह दीजिए जो जो जिन लोगों ने कुफर किया कि अगर अभी भी वो बाज़ आ जाएँ तो पहले जो कुछ वो कर चुके उसको माफ़ कर दिया जाएगा। इन्नल इस्लाम यहदिमु मा काना क़ब्लहू, इस्लाम अपने से पहले तमाम बुरे आमाल को गिरा देता है। वहीं यऊदू फ़कत मज़द सुन्नतुल अव्वलीन, अगर फिर भी ये अदा करेंगे तो पुराने लोगों की सुन्नत गुजर चुकी है, बता चुके हैं हूद के साथ क्या हुआ, हूद की कौम के साथ क्या हुआ, साले की कौम के साथ क्या हुआ। वक़ातिलूहुम हत्ता ला तकून फितना, और ए मुसलमानों इनसे किताल करते रहो यहाँ तक कि फितना फरो ना हो जाए। वयकून दीनु कुल्लुहु लिल्लाह, और हुक्म और इताअत सारी की सारी अल्लाह के लिए ना हो जाए। फितना किसे कहते हैं? फितना कहते हैं प्रोसिक्यूशन को, लोगों को शिर्क पर कुफर पर मजबूर करना जबरन। तो कहा कि ऐ मुसलमानों इस शिर्क और कुफर के निज़ाम को ख़त्म कर दो, और उसके बाद ठीक है आज़ादी से जो चाहे ईमान ले आए, जो चाहे कुफर करे। फ़ैन तह फ़ैन अल्लाह बिमा यामलून बसीर, तो फिर अगर वो बाज़ आ जाए तो बेशक जो कुछ तुम ये अमल करते हैं अल्लाह उसको देखता है। वैन तवल्लव फ़ालमु अन अल्लाह मौलाकुम, और अगर फिर भी ये रुगर्दानी करें तो जान लो कि अल्लाह ताला तुम्हारा हिमायती है। निअमल मौला व निअमन नसीर, क्या ही खूब हिमायती है और क्या ही अच्छा मददगार है। वालमु अन्नमा गनिमतुम मिन शैइन फअन्न लिल्लाहि खुमुसहु, तो कहा कि जान लो जो कुछ भी तुम्हें गनीमत मिले तो उसका पाँचवा हिस्सा अल्लाह के लिए है, वलिर रसूल और रसूल के लिए है, वली ज़िल क़ुरबा और उनके कराबत दारों के लिए है, वल यतामा वल मसाकीनी वबन सबील और यतीमों मिसकीनों और मुसाफिरों के लिए है। अब यहाँ पर बता दिया गया है कि भाई कानून क्या है गनीमत का। जो माल फ़ै है वो तो सारा का सारा अल्लाह उसके रसूल का है, उनकी डिस्क्रिप्शन पर है। जो वैसे जहाँ जंग होती है बकायदा, वहाँ फिर क्या होता है कि पाँचवा हिस्सा यानी 20% जो है वो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को मिलता है, और वो इन मद्दात में ख़र्च करते हैं, अपने ऊपर ख़र्च करते हैं, अपने कराबत दारों पर और इन बाकी मद्दों में। अब बहुत से फुकहा ये कहते हैं कि अब इनमें से पहली दो मद्दात ख़त्म हो गई हैं, बाकी तीन चीज़ें मौजूद हैं। और कुछ लोग कहते हैं कि नहीं, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के जो कराबतदार हैं जिनके साथ उनका नस्ली ताल्लुक है उनको अभी भी ये हिस्सा जाएगा। और अहले तशय्यों में तो आपको मालूम है कि अभी भी खुमस जो है वो जारी है, और वो उनके अहले बैत को और दीनी इदारों को और वक्फ़ को जाता है। और इसीलिए आप देखें कि वहाँ पर ज़कात वगैरह की कोई तलकीन नहीं है, ना ज़कात वगैरह का ख़ास जिक्र है, सारा ज़ोर जो है वो खुमस पर है कि ये जो है वो 20वां हिस्सा यानी 20% या 5वां हिस्सा दिया जाता है। इन कुंतुम, और उसके बाद जो बाकी 80% है या चार हिस्से हैं पाँच में से, वो दिए जाएंगे जो मुजाहिदीन लड़े हैं उनको। और उसमें भी अल्लाह के नबी ने एक तकसीम की है कि जो प्यादा है उसको जो है वो एक हिस्सा दिया जाएगा, और जो सवार है इसके बारे में इख्तलाफ है, क्योंकि अल्लाह के नबी ने कहा था कि जो घोड़ा है उसका दुगना हिस्सा है। तो कुछ लोग ये कहते हैं कि प्यादा को एक मिलेगा और घोड़े वाले को दुगना मिलेगा, क्योंकि भाई वो घोड़ा भी पाल रहा है, उस पर खर्च कर रहा है। और कुछ लोग कहते हैं कि नहीं, घोड़े के दो हिस्से हैं और उस आदमी का एक और हिस्सा है। तो वो कहते हैं कि प्यादा को एक हिस्सा और जो सवार है उसको तीन हिस्से, ये थोड़ा सा इख्तलाफ। इन कुंतुम आमनतुम बिल्लाहि वमा अनज़लना अला अब्दिना यौमल फुरकान यौमल तकल जमान, अगर तुम ईमान रखते हो अल्लाह पर और उस पर जो हमने उतारा फैसले के दिन, यौमल तकल जमान, जिस दिन भिड़ी थी दो फौजें, यानी फुरकान का दिन क्या था, वो बदर का दिन था। वल्लाहु अला कुल्ली शैइन कदीर, और जो कुछ तुम, अल्लाह ताला हर चीज़ पर कादिर है। इस अंतुम बिल उद्वतिल दुनिया वहुम बिल उद्वतिल कुस्वा, जब तुम जो है वो करीब के किनारे पर थे और वो परले किनारे पर थे, यानी मदीना के रेफरेंस से। वर्रकबु असफला मिनकुम, और जो तिजारती काफिला था वो तुमसे नीचे था साहिल के साथ साथ। वलो तवात तुम लख्तलफ तुम फिल्मियाद, और तुम अगर आपस में कोई जो है वो करारदाद करके चाहते कि तुम मिलते तो फिर तुम इख्तलाफ करते, तुम इस तरीके से तुम्हारी मीटिंग ना हो पाती। वला कि लियक़्दी अल्लाहु अमरन काना मफ़ूला, लेकिन अल्लाह ताला को एक फ़ैसला करना था और वो काम हो कर रहना था। لیہلک من حلق عام بشینتی و یحییٰ من حی عام بشینہ، تاکہ جس کو مرنا ہے وہ بھی دلیل اور حجت کے ساتھ مرے اور جس کو جینا ہے وہ بھی دلیل اور حجت کے ساتھ جیتا رہے، یعنی جس نے کفر اور شرک اور گمراہی کی رائے اختیار کرنی ہے وہ بھی طے ہو جائے اور جس نے حق کی رائے اختیار کرنی ہے اس کا بھی فیصلہ ہو جائے۔ وَإِنَّ اللَّهَ لَسَمِيعٌ عَلِيمٌ، اور بے شک اللہ تعالیٰ سننے والا جاننے والا ہے۔ اِذْ يُرِيكَهُمُ اللَّهُ فِي مَنَامِكَ قَلِيلًا، جب اے اللہ کے نبی آپ کو اللہ تعالیٰ نے دکھایا ان کافروں کے گروہ کو تھوڑا، یعنی آپ کو خواب میں دکھایا کہ وہ تھوڑے ہیں، وَلَوْ أَرَاكَهُمْ كَثِيرًا، اگر وہ آپ کو دکھاتے زیادہ لَفَشِلْتُمْ، تو اے مسلمانوں تم نامردی کرتے، وَلَتَنَازَعْتُمْ فِي الْأَمْرِ، اور تم جھگڑا کرتے اس معاملے میں، وَلَكِنَّ اللَّهَ سَلَّمَ، لیکن اللہ تعالیٰ نے تمہیں محفوظ رکھا بچا لیا، اِنَّهُ عَلِيمٌ بِذَاتِ الصُّدُورِ، بے شک وہ جانتا ہے ہر اس چیز کو جو سینوں میں ہے۔ یعنی رسول اللہ صلی اللہ علیہ وسلم کا خواب بھی ظاہر بات غلط نہیں ہو سکتا، یعنی ان کو جو تھوڑا دکھایا تو مانوی حیثیت ان کی تھوڑی تھی نا، ظاہری بات ان کا وزن بہت تھوڑا تھا، اس لحاظ سے بھی وہ تھوڑے تھے کہ بہت سے ایسے تھے ان میں سے جو بعد میں ایمان لانے والے تھے، اصل میں ان میں شامل ہی نہیں تھے وہ۔ وَإِذْ يُرِيكُمُوهُمْ إِذِ الْتَقَيْتُمْ فِي أَعْيُنِكُمْ قَلِيلًا وَيُقَلِّلُكُمْ فِي أَعْيُنِهِمْ لِيَقْضِيَ اللَّهُ أَمْرًا كَانَ مَفْعُولًا، اور جب دکھائی، جب تمہاری ملاقات ہوئی تو تمہاری آنکھوں میں اللہ تعالیٰ نے ان کو کم دکھایا اور تمہیں ان کی آنکھوں میں کم دکھایا، تاکہ اللہ تعالیٰ نے جو بات طے کر دی ہے وہ ہو کر رہے، یعنی دونوں کو ایک دوسرے کو کم دکھایا گیا تاکہ کوئی بھی فرار اختیار نہ کرے اور یہ بیٹل ہو جائے یہاں پہ۔ وَإِلَى اللَّهِ تُرْجَعُ الْأُمُورُ، اور بے شک سارے معاملات اللہ ہی کی طرف لوٹائے جائیں گے۔ يَا أَيُّهَا الَّذِينَ آمَنُوا إِذَا لَقِيتُمْ فِئَةً فَاثْبُتُوا وَاذْكُرُوا اللَّهَ كَثِيرًا لَّعَلَّكُمْ تُفْلِحُونَ، اے وہ لوگوں جو ایمان لائے ہو جب تمہاری مٹ بھیڑ کسی فوج سے ہو تو ثابت قدم رہو اور اللہ کو خوب یاد رکھو تاکہ تم فلاح پاؤ۔ تو اللہ کا ذکر جو ہے وہ کوئی گوشوں میں بیٹھ کر کرنے کی چیز نہیں ہے محض، بلکہ کیا ہے، جس طرح سورہ جمعہ میں ہم پڑھیں گے، جب اللہ کی یاد کی طرف بلایا جائے تو آؤ خطبہ اور نماز پڑھو، اور پھر جب نماز سے فارغ ہو جاؤ تو زمین میں پھیل جاؤ اور اللہ کو خوب یاد رکھو۔ تو یہاں بھی فرمایا جا رہا ہے کہ اصل میں جو اللہ کی یاد کا موقع ہے وہ تو میدان جنگ میں ہے، اسی سے دل میں ثبات ہوتا ہے، اطمینان ہوتا ہے۔ وَأَطِيعُوا اللَّهَ وَرَسُولَهُ وَلَا تَنَازَعُوا فَتَفْشَلُوا وَتَذْهَبَ رِيحُكُمْ وَاصْبِرُوا، اور دیکھو اللہ اس کے رسول کی اطاعت کرو اور آپس میں جھگڑا نہ کرو کہ تمہاری ہوا اکھڑ جائے، تم جو ہے کمزوری کا شکار ہو جاؤ اور تمہاری ہوا جاتی رہے۔ وَاصْبِرُوا، اور ثابت قدم رہو، اِنَّ اللَّهَ مَعَ الصَّابِرِينَ، بے شک اللہ تعالیٰ ثابت قدم رہنے والوں کے ساتھ ہے۔ وَلَا تَكُونُوا كَالَّذِينَ خَرَجُوا مِنْ دِيَارِهِمْ بَطَرًا وَرِئَاءَ النَّاسِ، اور دیکھو ان لوگوں کی مانند مت ہو جانا جو نکلے تھے اپنے گھروں سے اتراتے ہوئے اور دکھاوا کرتے ہوئے لوگوں کو۔ وَيَصُدُّونَ عَن سَبِيلِ اللَّهِ، اور وہ لوگوں کو روکتے تھے اللہ کی راہ سے۔ وَاللَّهُ بِمَا يَعْمَلُونَ مُحِيطٌ، اور جو کچھ یہ عمل کر رہے ہیں اللہ نے اس کا احاطہ کیا ہوا ہے۔ اب یہ مشرکین کی طرف اشارہ ہے کہ نکلے تھے بہت کیل کانٹے سے لیس اور بہت ڈھول ڈھمکا کے ساتھ نکلے تھے، تو کہا کہ ان لوگوں کی مانند مت ہو جانا۔ وَيَزَيَّنَ لَهُمُ الشَّيْطَانُ أَعْمَالَهُمْ، اور جب شیطان نے مزین کر دیا ان کے لیے ان کے اعمال، وقال لا غالب لکم الیوم من الناس، اور اس نے مشرکین سے کہا کہ آج کے دن تم پر کوئی غالب نہیں ہوگا، و انی جار لکم، اور میں تمہارا حمایتی ہوں۔ فلما ترات الفئتان، اور جب اس نے دیکھا دونوں فوجوں کو آمنے سامنے، یعنی شیطان نے، نقص علی عقبی، تو پھر گیا اپنی ایڑیوں کے بل، وقال انی بری منکم، انہوں نے کہا کہ میں تم سے اعلان برات کرتا ہوں، انی ارا ما لا ترون، میں وہ دیکھتا ہوں جو تم نہیں دیکھتے، یعنی ظاہری بات ہے میں تو دیکھ رہا ہوں کہ فرشتوں کی فوجیں بھی اتری ہوئی ہیں۔ انی اخاف اللہ، میں تو اللہ سے ڈرتا ہوں، واللہ شدید العقاب، اور اللہ کا عذاب سخت ہے۔ یہ ظاہری بات ہے وسوسے بھی ڈالے، اور تاریخ میں واقعات بھی آتے ہیں کہ سراقہ بن مالک جو ہے وہ بنو کنانہ ایک قبیلہ تھا، اور ان کی مٹ بھیڑ ہوتی رہتی تھی قریش کے ساتھ، تو قریش کو ڈر تھا کہ ہم اگر نکلے ان کا مقابلہ کرنے کے لیے تو پیچھے کوئی وہ حملہ نہ کر دیں یا کوئی ایسا معاملہ نہ ہو جائے، تو شیطان نے اس کا بہروب بھرا سراقہ بن مالک کا، اور ان کے سرداروں کے پاس آیا اور کہا کہ بے فکر ہو جاؤ، میری طرف سے تمہیں کوئی اندیشہ نہیں، ٹھیک ہے، لیکن اور میں تمہارا ساتھ دوں گا۔ اور جب یہ جنگ کا موقع آیا تو پیٹ دکھا کے بھاگ گیا، اور یہ اس کی آگے ہم دیکھیں گے سورہ حشر میں بیان ہو رہا ہے کہ یہ اس کا رویہ ہے کہ پہلے لوگوں کو برائی پہ اکساتا ہے، برائی پر لے کر آتا ہے، اور بعد میں جو ہے وہ ساتھ چھوڑ دیتا ہے۔ اذ یقول المنافقون والذین فی قلوبهم مرض، جب کہنے لگے منافقین اور وہ لوگ جن کے دلوں میں روگ ہے، غر ہؤلاء دینہم، ان کے دین نے تو ان کو دھوکے میں ڈال دیا، یا ان کے دین نے تو ان کو مغرور کر دیا، یہ معلوم نہیں کس چیز پر اتراتے ہیں، اتنے تھوڑے سے لوگ ہیں، اتنے کم اسباب کے ساتھ، اتنے بڑے لشکر کے ساتھ بھیڑنے جا رہے ہیں، معلوم نہیں کیا ہوا ان کے ساتھ۔ وہ کہا کہ نہیں، یہ کوئی مغرور لوگ نہیں ہیں، ये किसी गुरूर का धोखे का शिकार नहीं है, ये असल में अल्लाह पर एतमाद करते हैं। वमई यतवक्कल अलल्लाहि फइन्नल्लाह अज़ीज़ुन हकीम, और जो कोई भी अल्लाह पर तवक्कुल करता है तो अल्लाह तो ज़बरदस्त है, कमाल हिकमत वाला है। ज़ाहिरी बात है उनको अपनी ज़ात पर कोई एतमाद नहीं है, उनको एतमाद उस अल्लाह पर है जिसके हुक्म पर वो ये काम कर रहे हैं। वलो तराइज यतवफ़ल लज़ीन कफ़रुल मलाइकतु यद्रिबूना वुजूहहुम वअदबारहुम, और ऐ नबी अगर आप देखें जिस वक्त फरिश्ते कब्ज़ करते हैं इन काफिरों की जानें और मारते हैं उनके मुँहों पर भी और उनकी पीठों पर भी, वज़ूकू अज़ाबल हरीक, और वो कहते हैं कि चखो अब जला देने वाला अजाब, ज़ालिक बिमा क़द्दमत अईदीकुम व अन्नल्लाह लैसा बिज़ल्लाम लिलआबीद, और ये उसकी पादाश है जो तुम्हारे हाथों ने आगे भेजा, और बेशक अल्लाह ताला तो अपने बंदों पर कुछ भी जुल्म नहीं करता। कदा भी आले फ़िरऊन वल्लज़ीन मिन क़ब्लिहिम, जैसा कि दस्तूर हुआ आले फ़िरऊन का और वो लोग जो उनसे पहले थे, कफ़रू भी आयातिल्लाहि फ़अख़ज़हुमुल्लाहु बिज़ुनूबिहिम, ये वही अल्लाह की सुन्नत, उन तमाम लोगों ने अल्लाह की आयात का इनकार किया तो अल्लाह ने उनको पकड़ लिया उनके गुनाहों की पादाश में। इन्नल्लाह कवीयुन शदीदुल इक़ाब, बेशक अल्लाह ताला बहुत कुव्वत वाला है और सख्त अजाब देने वाला है। ذلك بأن الله لم يكن مغيرا نعمة أنعمها على قوم حتى يغيروا ما بأنفسهم, ये सबब से है कि अल्लाह ताला बदलने वाला नहीं है किसी नेमत को जो उसने किसी जो है कौम पर इनाम किया है उसको बदलने वाला नहीं है, यहाँ तक कि वो खुद बदल न लें उस चीज़ को जो उनके जियो में है, अपने अंदर को ना बदल लें। وأن الله سميع عليم, और अल्लाह ताला सुनने वाला जानने वाला। ये आयत ये बता रही है कि अल्लाह ताला ने किसी कौम को नवाज़ा, उसको नेमतें दीं, हिदायत दी, दुनियावी नेमतें दीं, तो कहा कि जब तक वो लोग अल्लाह से ठीक रहें, अपने बातिन को पाकीज़ा रखेंगे तो अल्लाह ताला ये नेमतें उन पर बरकरार रखेगा। कहा कि जब तक वो खुद करप्ट ना हो जाएं, अपने अंदर से गंदे ना हो जाएं, उस वक्त तक अल्लाह ताला उस नेमत को वापस नहीं लेते। आगे जाकर और वाज़े इसको कहा गया है ना कि इन्नल्लाह ला युगय्यिरु मा बिकौमिन हत्ता युगय्यिरु मा बिअन्फुसिहिम। इस आयत को आम तौर पे उल्टे मफहूम में लोग लेते हैं, हाल ही ने भी इसको बांधा है ना कि खुदा ने आज तक उस कौम की हालत नहीं बदली, ना हो जिसको ख्याल आप अपनी हालत के बदलने का। ये मज़मून बिल्कुल ठीक है और कुरान और सुन्नत से जुड़ा हुआ मज़मून है, लेकिन इन आयात का ये मतलब नहीं है। यानी वो आयत तो ये बता दी है ना कि तुम ठीक हो जाओ तो अल्लाह ताला तुम्हारे हालात ठीक कर देंगे, इन आयात का मतलब दूसरा है कि अल्लाह ताला ने तुम्हें नवाजा है, नेमतें दी हैं, तो जब तक तुम अपनी हालत को, अंदरूनी हालत को ख़राब नहीं करोगे, अल्लाह ताला ये नेमतें तुमसे वापस नहीं लेंगे। वअन्नल्लाहा समीउन अलीम, तो अल्लाह ताला सुनने वाला जानने वाला है। कदा भी आले फ़िरऊन वल्लज़ीन मिन क़ब्लिहिम, जैसा कि दस्तूर हुआ फ़िरऊन आले फ़िरऊन का और वो लोग जिनसे पहले थे, कज़्ज़बू बि आयात रब्बिहिम फ़अहलकनाहुम बिज़ुनूबिहिम, तो उन्होंने झुटलाया अपने रब की आयात को तो हमने उनको हलाक कर दिया उनके गुनाहों की पादाश में। वअग़रक़ना आले फ़िरऊन, और हमने डबो दिया आले फ़िरऊन को। वकुल्लुन कानू ज़ालिमीन, और वो सारे के सारे ज़ालिम थे। इन्न शर्रत दवाब इंदल्लाहि अल्लज़ीना कफ़रू फ़हुम ला युमिनून, बेशक अल्लाह ताला के नज़दीक जानदारों में सबसे बदतरीन वो हैं जिन्होंने कुफ़र किया और वो ईमान लाने वाले नहीं थे। अल्लज़ीना आहदत मिनहुम सुम्म यन्क़ुज़ून अहदहुम फ़ी कुल्ली मर्रा वहुम ला यत्तकून, वो लोग जिन्होंने आपसे मुआहदा किया इनमें से और फिर हर बार उस मुआहदे को तोड़ते हैं, उसका नक्स करते हैं, और वो डरते भी नहीं हैं। अब यहाँ यहूद की तरफ इशारा है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम से उन्होंने मुआहदे किए लेकिन बार बार नक्स अहद किया, बार बार बदअहदी की। फ़ैम्मा तस्क़फ़न्नहुम फ़िल हर्बि फ़शर्रिद बिहिम मन ख़ल्फ़हुम, तो जब भी तुम इनको पाओ लड़ाई में तो उनको ऐसी सज़ा दो, ऐसा उनके साथ मामला करो कि जो पीछे रहने वाले हैं उनको भी जो है उससे जो है कान हो जाएं, उनकी भी तबीयत साफ हो जाए। लअल्लहुम यज़्ज़करून, शायद कि वो भी इबरत हासिल करें, नसीहत हासिल करें। वइम्मा तखाफन्ना मिन कौमिन खियानतन फम्बिज इलैहिम आला सवा, और ए नबी अगर आपको किसी कौम से अंदेशा हो खियानत का तो आप ऐसा कीजिए कि उनका अहद पूरी तरह उनके मुँह पर दे मारिए। इन्नल्लाह ला युहिब्बुल खाइनीन, बेशक अल्लाह ताला दगाबाजों को पसंद नहीं करता। यानी ये बहुत अहम इंटरनेशनल रिलेशंस का बहुत अहम जो है वो कानून है और उसूल है दीन का कि जब तुम्हारा किसी कौम से कोई मुआहदा हो तो पहले वो मुआहदा तोड़ो, ख़त्म करो, और फिर खुली जंग उसके साथ करो, एलानिया जंग करो। एक मौके पे सैयदना मुआविया रज़ी अल्लाह ताला अन्हु के दौर में रूमियों के साथ एक लड़ाई हो रही थी, उनके साथ कोई मुआहदा था और उसकी मियाद ख़त्म होने वाली थी, तो सैयदना मुआविया ने फ़ौजें बढ़ा ली और बिल्कुल सरहद तक ले आए और कहा कि जैसे ही बस वो दिन गुजरेगा तो हम एकदम हमला कर देंगे। तो सैयदना अमर बिन अम्बसा एक सहाबी रसूल हैं, वो एक घोड़े पे सवार आए और पुकारते हुए आए, अल्लाह अकबर अल्लाह अकबर, वफा अन ला गदरन। उन्होंने कहा अल्लाह अकबर अल्लाह अकबर, वफा की जाए गद्दारी ना की जाए। ये अल्लाह के नबी ने मना किया है, कुरान ने मना किया है। पहले वो मुद्दत ख़त्म होगी, उसके बाद मुआहदा ख़त्म करोगे, फिर एलानिया जंग करना। तो सैयदना मुआविया रज़ी अल्लाह ताला अन्हु ने पूरी फ़ौजें वापस भिजवा ली और गोया उन पर कोई इकदाम नहीं किया। और इसी आयत की बुनियाद पर सैयद अबू आला साहब मौदूदी अल रहमा ने जब 48 में हमारे यहाँ जो है मामला हुआ था जिहाद का कश्मीर में, उसकी मुखालफत की थी। उन्होंने कहा था कि इस तरीके से जो है लोगों को भेजना और वो करना ठीक नहीं है, आप खुले आम जंग कीजिए और उनसे मुकाबला कीजिए। आज भी हमारे साथ यही हो रहा है, ऊपर ऊपर से हम कहते हैं कि भाई हमारा जो है वो शिमला मुआहदा है उसके तहत होगा, और अंदर से हम लोग जो है भिजवाते रहते हैं। तो कहा कि ये खयानत है। और फिर हम रोते हैं कि अल्लाह की मदद क्यों नहीं आती। भाई अल्लाह की मदद गद्दारों के साथ नहीं आती, खाइनों के साथ नहीं आती। तुमने लड़ना है उनसे तो बिल्कुल बबांगे दोहल ऐलान करो और खुली जंग करो उनके साथ। वला यासबन्नल्लज़ीन कफरू सबकू, और वो लोग जिन्होंने कुफर किया है ये मत ख्याल करें कि वो भाग निकलेंगे, हमसे बच जाएंगे। इन्नहुम ला युजिज़ून, वो हरगिज़ हमें थका नहीं सकेंगे। वाअइद्दु लहुम मस्ततातुम मिन कुव्वा, और तैयार रखो जो तुम्हारे बस में है कुव्वत को। वमिर रिबातिल खैल, और पले हुए घोड़ों को। तुर्हिबून बिही अदुवल्लाहि वअदुवकुम, ताकि इससे खौफ पैदा हो अल्लाह के दुश्मनों को पर भी और तुम्हारे दुश्मनों पर भी। व आखरीन मिन दूनिहिम, और कुछ इनके अलावा भी हैं, यू फिफ्थ कॉलमिस्ट हैं, मुनाफिकीन हैं। ला तालमूनहुम अल्लाह यालमहुम, तुम उनको नहीं जानते, अल्लाह उनको जानता है। अब ये एक तलकीन है कि अल्लाह के रस्ते में किताल के लिए कुव्वत फराम करो। अपने ज़माने के अतबार से अल्लाह के नबी ने फरमाया था अला इन्नल कुव्वत अर्रमी, आपने कहा कि ये रमी जो है तीर अंदाजी ये कुव्वत है, यानी ये इस कुव्वत को तैयार करो। इसीलिए अल्लाह के नबी ने दो चीज़ों पे बहुत जोर दिया। आपने कहा कि देखो, एक तो तीर अंदाजी कभी ना छोड़ना, और एक घोड़ सवारी ना छोड़ना। और इसमें भी कहा कि अगर दो में से किसी एक को तरजीह देनी पड़े तो जो है वो तीर अंदाजी को ना छोड़ना, क्योंकि घोड़ सवारी तो तुम्हारा वैसे ही शियार है, घोड़े तो तुम्हारी सवारी है, वो तो तुम्हें सीखनी ही है, लेकिन ये जो तीर अंदाजी है ये ज़ाहिर बात है जंग के लिए ज़रूरी। तो अब ज़ाहिर बात है जदीद दौर में जो भी चीज़ें हों, टैंक्स इसमें आ जाएंगे, आर्टिलरी आ जाएगी, मिज़ाइल आ जाएंगे, तो कहा कि इन तमाम को तैयार रखो। और ये डेटरेंट हैं, तुर्हिबून, इरहाब का लफ्ज़ जो है जदीद अरबी में इस्तेमाल होता है, ये जो दहशतगर्दी होती है इसके लिए, तो दहशत पैदा करना। तो कहा कि तुर्हिबून, खौफ पैदा करो अल्लाह के दुश्मनों पर और अपने दुश्मनों पर। वमा तुनफिकु मिन शैइन फ़ी सबीलिल्लाह युवफ़ा इलैकुम वअंतुम ला तुज़लमून, और जो कोई भी तुम खर्च करोगे अल्लाह की राह में तो उसका पूरा पूरा बदला तुम्हें दे दिया जाएगा और तुम पर कोई जुल्म नहीं किया जाएगा। व इन जनहु लिस्सलमी फजनह लहा व तवक्कल अलल्लाह, और अगर वो झुक जाएँ सुलह के लिए तो तुम भी झुक जाओ उनकी तरफ और अल्लाह पर एतमाद करो। क्योंकि रहा है जंग करना, खूनरेज़ी करना मकसूद नहीं है, मकसूद एलाए कलिमतुल्लाह है, मकसूद फितने का खात्मा है। तो अगर कहा कि अगर वो सुलह पर आमादा हो तो सुलह कर लो। व तवक्कल अल्लाह, और देखो डरना मत कि भाई वो कोई साजिश कर रहे हैं, कोई जो है पीठ में छुरा ना फेरे, नहीं, अल्लाह पर एतमाद करो। इन्नहु हुवस समीउल अलीम, बेशक वो सुनने वाला जानने वाला है। वहीं युरीदु अन यखदऊका फइन्न हसबकल्लाह, और अगर ये ए नबी आपको धोखा देना चाहेंगे तो बेशक अल्लाह ताला आपके लिए काफ़ी है। हुवल्लज़ी अय्यदक बिनस्रिही व बिलमुमिनीन, उसने तो आपको कुव्वत दी थी अपनी मदद से और अहले ईमान को भी। यानी कोई धोखा दे रहे हैं, कोई चाल चल रहे हैं, तो कहा कोई बात नहीं, तुम अल्लाह पर एतमाद करो। वअल्लफ़ा बैन कुलूबिहिम, और वही अल्लाह है जिसने इन लोगों के दिलों में आपस में उल्फत पैदा कर दी। लव अनफक्त मा फिल अर्ज़ जमीअ मा अल्लफ़्त बैन कुलूबिहिम, अगर ये ज़मीन भर भी माल खर्च करते तो वो उल्फत पैदा ना होती जो अल्लाह ने इनके दिलों में डाल दी। यहाँ पहले पढ़ आए हैं कि वकुंतुम आला शफा हुफ़रतिम मिनन नारी फअनकज़कुम मिन्हा, तुम्हारा दिल फट चुके थे और तुम जो है वो तबाही के जो है वो गड़े के पास पहुँच गए थे। तो कहा कि अल्लाह ने जो मोहब्बत पैदा की है, तुम ज़मीन भर माल भी खर्च करते तो वो मोहब्बत पैदा ना होती। तो ये जो अलहुब्बु फिल्लाह है ना, अल्लाह के लिए मोहब्बत करना, ये इतनी बड़ी चीज़ है कि आदमी करोड़ों भी खर्च कर ले तो वो ताल्लुक पैदा नहीं होता जो अल्लाह की खातिर मोहब्बत करने से पैदा हो जाता है। वलाकिन अल्लाह अल्लफ़ बैनहुम, लेकिन अल्लाह ताला ने ये उल्फत पैदा की। इन्नहु अज़ीज़ुन हकीम, बेशक वो ज़बरदस्त है, कमाल हिकमत वाला है। या अय्युहन नबी हसबुकल्लाहु वमन इत्तबअका मिनल मुमिनीन, ए नबी काफ़ी है अल्लाह आपके लिए भी और जो अहले ईमान आपकी पैरवी करते हैं उसके लिए भी अल्लाह काफ़ी है। या अय्युहन नबी हर्रिज़िल मुमिनीन अलल किताल, ए नबी अहले ईमान को किताल पर उभारिए, उसका शौक दिलाइए। इन यकुम मिनकुम इशरून साबिरून यगलिबू मिअतैन, अगर तुम में हों 20 साबित कदम तो वो गालिब होंगे 200 पर, وَإِن يَكُن مِّنكُم مِّئَةٌ يَغْلِبُوا أَلْفًا مِّنَ الَّذِينَ كَفَرُوا، اور اگر تمہارے 100 ہوں تو کافروں کے 1000 پر غالب ہوں گے. کیوں؟ بِأَنَّهُمْ قَوْمٌ لَّا يَفْقَهُونَ، کہ یہ لوگ سمجھ نہیں رکھتے. یہ شرک کی وجہ سے، کفر کی وجہ سے ان کی مت ماری گئی ہے، یہ تفقہ نہیں رکھتے. الآن خفف اللہ عنکم، اب اللہ تعالیٰ نے تم سے تخفیف کر دی ہے. وَعَلِمَ أَنَّ فِيكُمْ ضَعْفًا، اور جان لیا ہے کہ تمہارے اندر کچھ سستی ہے، کچھ کمزوری ہے. فَإِن يَكُن مِّنكُم مِّئَةٌ صَابِرَةٌ يَغْلِبُوا مِئَتَيْنِ، تو اب اگر تمہارے اندر جو ہیں وہ 100 ثابت قدم ہوں تو وہ 200 پر غالب ہوں گے. وَإِن يَكُن مِّنكُم أَلْفٌ يَغْلِبُوا أَلْفَيْنِ بِإِذْنِ اللَّهِ، اور اگر تمہارے 1000 ہوں گے تو ان کے 2000 پر اللہ کے حکم سے غالب آئیں گے. وَاللَّهُ مَعَ الصَّابِرِينَ، اور اللہ تعالیٰ ثابت قدم رہنے والوں کے ساتھ ہے. اب یہاں پہلے کہا گیا کہ پہلے، ظاہری بات ایسا نہیں ہے کہ جو سابقون الاولون تھے یا مہاجرین یا ابتدائی جو انصار تھے ان کے ایمان میں کمی آ گئی، ایسا نہیں ہے. اصل بات یہ ہے کہ بہت زیادہ لوگ جو ہے وہ جوک در جوک دین میں آنا شروع ہو گئے تھے. تو کہا کہ اب جو لوگ آ رہے ہیں، ظاہری بات ہے ان کی کوالٹی وہ نہیں ہے جو مکے والوں کی تھی، جو ابتدائی مہاجرین کی تھی جنہوں نے بیعت عقبہ اولیٰ کی ہے، ثانیہ کی ہے. تو اب کہا کہ رلے ملے لوگ بھی آ رہے ہیں، اب تمہاری ایمان کی کیفیت یہ نہیں ہے. تو پہلے کہا کہ 1 اور 10 کی نسبت تھی، اب کہا کہ 1 اور 2 کی نسبت ہے. اسی وجہ سے جو ہمارے یہاں لکھی جاتی ہیں کتابیں فقہ القتال پر، اس میں لکھا ہوتا ہے کہ مسلمان اگر ان جو کافروں کے درمیان 1 اور 2 کی نسبت ہونا ضروری ہے، اس سے کم پر اگر مسلمان قتال کو اوائڈ کریں تو کوئی حرج کی بات نہیں ہے. 1 اور 2 کی نسبت ہونی چاہیے، اور ظاہر صرف تعداد نہیں ہے، باقی جو بھی آرسنل ہے اور باقی جو اسباب ہیں اس میں اس سے زیادہ نہیں ہونا چاہیے. اس سے کم اگر ہے تو مسلمان جنگ کے لیے نہ جائیں. ما کان لنبی ان یکون لہ اسرا حتی یسکن فی الارض، اب ایک اور معاملہ ہے یہ، چونکہ جو جنگی قیدی تھے اس کے بارے میں بھی کوئی واضح حکم ابھی نہیں آیا تھا. سورہ محمد میں اس کی طرف اشارہ تھا کہ فعما منم بادو و اما فدا، چاہے تو آپ احسان دے کے چھوڑ دیں یا فدیہ لے کے چھوڑ دیں. تو جب جنگ میں قیدی بنے 70 بدر میں مشرقین، تو اللہ کے نبی نے مشاورت کی اور کہا کہ بھئی ان کے معاملے میں کیا کیا جائے. سیدنا عمر اور کچھ صحابہ کی رائے یہ تھی کہ بھئی ان کو قتل کیا جائے، ان کی کمر توڑی جائے، اور بلکہ خاص طور پہ ان کے جو رشتہ دار ہیں وہی ان کی گردنیں ماریں. تو سیدنا ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ نے کہا کہ نہیں، ان کو معاف کر دیا جائے. اور اللہ کے نبی صلی اللہ علیہ وسلم پر بھی چونکہ رحمت کا غلبہ تھا تو آپ نے بھی یہی چیز اختیار کی. اور کچھ روایتوں سے ہمیں پتہ لگتا ہے کہ اللہ تعالیٰ کی طرف سے یہ گویا آپشن دے دی گئی تھی، یہ خیار تھا ایک، کہ بھئی دیکھ لو، یا تو یہ ہے کہ ان کی گردنیں مار دو یہاں پر سب کی، یا یہ کہ فدیہ لے لو، لیکن ہوگا کیا کہ پھر اتنے ہی لوگ تمہارے جو ہے وہ کام آئیں گے. اور ایسا ہی ہوا، یعنی احد میں مسلمانوں میں سے 70 لوگ اللہ کی راہ میں کام آ گئے. تو اس کی طرف اشارہ ہے، ما کان لنبی ان یکون لہ اسرا حتی یسخن فی الارض، نبی کے شایان شان یہ نہیں تھا کہ وہ قیدی بنائے یہاں تک کہ خوب خون ریزی نہ کر لے زمین میں. تو تریدون عرض دنیا، تم میں سے ایسے بھی ہیں کچھ جو دنیا کا اسباب چاہتے ہیں. واللہ یرید الآخرہ، اور اللہ تعالیٰ تو آخرت چاہتا ہے. واللہ عزیز الحکیم، اور اللہ تعالیٰ زبردست ہے، کمال حکمت والا ہے. لولا کتاب من اللہ سبق لمسکم فیما اخذتم عذاب عظیم، اگر ایک بات پہلے سے اللہ کی طرف سے طے نہ ہو چکی ہوتی، اللہ نے لکھ نہ دی ہوتی، تو جو تم نے مار لیا ہے اس کی بنیاد پر تمہیں بہت بڑا عذاب ملتا. اب وہ کیا بات تھی جس کی وجہ سے تم عذاب سے بچ گئے؟ مولانا شبیر احمد عثمانی صاحب نے کئی باتیں لکھی ہیں. ایک بات تو یہ ہے کہ چونکہ اللہ کی طرف سے یہ بات طے ہے کہ جو مجتہد ہو، اگر وہ مخطی بھی ہو، خطا بھی کرے، تب بھی اس کو جو ہے اکہرا اجر ملے گا. یا یہ ہے کہ جب تک اللہ کی طرف سے واضح حکم نہ آ جائے امر و نہی کا، تو ایک خیال رہتا ہے، آپشن رہتا ہے. یا یہ ہے کہ اللہ تعالیٰ نے یہ بات طے کر دی تھی، جو آگے ایک جگہ بیان بھی ہوگی، کہ اہل بدر جو بھی ہیں ان کی خطاؤں کو اللہ نے معاف کر دیا، یہ طے کر دیا کہ اللہ نے ان کی خطائیں معاف کر دی. اور اسی طریقے سے وہ یہ کہتے ہیں کہ یہ حکم چونکہ واضح طور پر نہیں ابھی آیا تھا نا کہ بھئی ان کے ساتھ کیا کرنا ہے، اس کی وجہ سے یہ آپشن تھی. تو کہہ رہے ہیں کہ اگر اللہ کی طرف سے یہ بات طے نہ ہو چکی ہوتی تو پھر تمہیں بہت بڑا عذاب آتا. فَكُلُوا مِمَّا غَنِمْتُمْ حَلَالًا طَيِّبًا، تو اب تم نے جو ان سے لیا ہے فدیے کے طور پہ مال، یا تمہیں غنیمت جو ملی ہے یہ بالکل حلال ہے، ستھری ہے. وَاتَّقُوا اللَّهَ، اس کو کھاؤ. وَاتَّقُوا اللَّهَ، اور اللہ کا تقوی اختیار کرو. اِنَّ اللَّهَ غَفُورُ الرَّحِيمُ، بے شک اللہ تعالیٰ بخشنے والا، رحم کرنے والا ہے. يَا أَيُّهَا النَّبِيُّ قُلْ لِمَنْ فِي أَيْدِيكُمْ مِنَ الْأَسْرَى إِنْ يَعْلَمِ اللَّهُ فِي قُلُوبِكُمْ خَيْرًا يُؤْتِكُمْ خَيْرًا مِمَّا أُخِذَ مِنْكُمْ وَيَغْفِرْ لَكُمْ، اے نبی جو آپ کے ہاتھ میں یہ قیدی آئے ہیں، آپ ان سے کہیے اگر اللہ تعالیٰ دیکھے گا کہ تمہارے دلوں میں خیر ہے تو کیا کرے گا؟ اللہ گویا تمہیں اسلام کی توفیق دے دے گا، और कहा कि जो चीज़ तुमसे ली गई है उससे कहीं ज़्यादा तुम्हें अता कर देगा। इस तरह से सैयदना अब्बास भी आ गए थे लड़ने के लिए, उनको भी इस तरह छोड़ा गया। तो कहा कि बहुत से लोग ऐसे हैं जो आ गए थे, उनको कुछ देना पड़ा है। कहा कि अगर ये इनके दिलों में खैर होगा तो अल्लाह ताला इनको ईमान की तौफीक दे देगा, ये इस्लाम में आएंगे और इस्लाम में बहुत ज़्यादा गनीमतें पाएंगे। जो कुछ उन्होंने वहाँ दिया था उससे कहीं ज़्यादा माल अल्लाह उनको अता करेगा। और ये तो छोटी बात है, असल बात ये कि अल्लाह ताला उनकी मगफिरत भी कर देंगे, अल्लाह उनको माफ़ कर देंगे। वल्लाहु गफूरुर रहीम, और अल्लाह ताला बख्शने वाला रहम करने वाला है। वहीं युरीदु खियानतक फ़कत खानुल्लाह मिन क़ब्ल, और अगर ये इरादा करें खियानत का, दगाबाजी का, तो ये तो इससे पहले भी अल्लाह से खियानत कर चुके। फ़अमकन मिनहुम, तो अल्लाह ने उनको पकड़वा दिया। वल्लाहु अलीमुन हकीम, और अल्लाह ताला इल्म वाला हिकमत वाला है। अब ये दोबारा इससे शुरू में तस्करा था कि कौन लोग हैं हकीकी मोमिन, अब यहाँ आखिर में तस्करा है। इन्नल्लज़ीना आमनू व हाजरू व जाहदू बि अमवालिहिम व अनफुसिहिम फ़ी सबीलिल्लाह, बेशक वो लोग के जो ईमान लाए और उन्होंने हिजरत की और जिहाद किया अपनी जान और माल से अल्लाह की राह में। वल्लज़ीना आवौ व नसरू, और वो लोग जिन्होंने उनको पनाह दी, अपने यहाँ जगह दी और उनकी मदद की, यानी पहले तस्करा मुहाजरीन का है, बाद में अंसार का है। उलाई का बादहुम औलिया उबाज, ये एक दूसरे के वली हैं, एक दूसरे के रफ़ीक हैं। वल्लज़ीना आमनू वलम युहाजिरू, और वो लोग जो ईमान लाएँ लेकिन हिजरत न की। मा लकुम मिन विलायतिहिम मिन शैइन हत्ता युहाजिरू, तो अहले ईमान तुम्हारा उनसे विलायत का कोई ताल्लुक नहीं है जब तक कि वो हिजरत करके ना आ जाएँ। व इन इस्तनसरूकुम फिद्दीन, हाँ अगर वो दीन के मामले में तुमसे मदद तलब करें। फ़अलैकुम अन्नसर, तो तुम पे लाजिम है कि उनकी मदद करो। इल्ला अला कौमिम बैनकुम व बैनहुम मीसाक, सिवाय इसके कि उनका ताल्लुक ऐसी कौम से हो जिसके और तुम्हारे दरमियान कोई अहद है। वल्लाहु बिमा तअमलून बसीर, और जो कुछ के तुम अमल करते हो अल्लाह उसको देखता है। वल्लज़ीना कफरू बादहुम औलिया उबास, और वो लोग के जो काफिर हैं वो एक दूसरे के वली हैं, एक दूसरे के रफ़ीक हैं। इल्ला तफ़अलूहु, अगर ये तुम ये सब नहीं करोगे, क्या ईमान में पुख्ता नहीं होगे, हिजरत और जिहाद नहीं करोगे, और इसी तरीके से उन लोगों से ऐलान बरात नहीं करोगे जो बग़ैर किसी उज़्र के जो है हिजरत नहीं करते, या तुम ऐसे लोगों के पे हमला कर दोगे जिनके साथ तुम्हारा कोई मुआहदा था, तो क्या होगा। तकुन फितनतुन फिल अर्ज़, तो ज़मीन में फितना फैलेगा। व फसादुन कबीर, और बहुत बड़ा फसाद होगा, बड़ी ख़राबी होगी। वल्लज़ीना आमनू व हाजरू व जाहदू फ़ी सबीलिल्लाह, और वो लोग के जो ईमान लाए और उन्होंने हिजरत की और जिहाद किया अल्लाह की राह में। वल्लज़ीना आवौ व नसरू, और वो लोग जिन्होंने उनको पनाह दी, जगह फराहम की और मदद की उनकी। उलाइका हुमुल मुमिनून हक्का, यही लोग हैं जो हकीकी मोमिन। शुरू में भी कहा था, वहाँ कहा था कि वो लोग के कौन हकीकी मोमिन है, कि जब अल्लाह का जिक्र किया जाता है उनके दिल खौफ महसूस करते हैं, जब कुरान की आयात तिलावत की जाती हैं वो ईमान में बढ़ जाते हैं, वो अल्लाह पे तवक्कुल करते हैं, वो नमाज़ कायम करते हैं, वो ज़कात अदा करते हैं। ज़्यादातर जो बातनी औसाफ हैं वहाँ बयान हुए, और यहाँ खारजी औसाफ हैं जो हिजरत करें और जिहाद करें, यही लोग हैं जो हकीकी मोमिन हैं। और फिर वही आयत यहाँ रिपीट हुई है टुकड़ा, लहुम मग़फ़िरतुन व रिज़्क़ुन करीम, इनके लिए मग़फ़िरत है और बहुत पाकीज़ा रिज़्क है। इसीलिए आप देखें ना कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने कई रिवायात में इन दो बातों को जमा किया। अल्लाह के नबी ने फरमाया कि आईनान ला तमस्सहुमुन नार, दो आँखें ऐसी हैं कि उसको जहन्नुम की आग छुएगी भी नहीं। एक वो आँख है आईनुन बकत मिन खशियतिल्लाह, एक वो आँख जो अल्लाह के खौफ से रोई है, जो जिसका अल्लाह से ज़ाती ताल्लुक है, अल्लाह के सामने रोना धोना। और दूसरा आपने फरमाया व आईनुन बातत तहरुसु फी सबीलिल्लाह, और वो आँख जिसने अल्लाह की राह में पहरा दिया हो, एक पहलू उसका दाखिली है, एक पहलू उसका खारजी है। इसी तरह अल्लाह के नबी ने फरमाया कि ला यलिजुन नार, कि आग में दाखिल नहीं होगी, दाखिल नहीं होगा वो शख्स, बका मिन खशियतिल्लाह, जो अल्लाह की खशियत से रोया हो। हत्ता यऊदुल लबन मिन ज़रा, यहाँ तक कि दूध थनों से निकलने के बाद दोबारा थनों में चला जाए। रहबा, जब दूध एक दफ़ा थन से निकल आता है जानवर के, दोबारा नहीं जाता। तो कहा कि इसी तरीके से जो आदमी अल्लाह की राह में रोया हो वो कभी भी जहन्नुम में दाखिल नहीं होगा। और आपने फरमाया कि वला यज तबियो गुबारुन फ़ी सबीलिल्लाह व दुखानु जहन्नम, और कहा कि अल्लाह की राह की धूल और जहन्नुम का धुआँ भी जमा नहीं हो सकते। इस आदमी के कदम जो है अल्लाह की राह में खाक आलूद हुए हैं, वो भी कभी जहन्नुम में नहीं जाएगा। तो ये दोनों सूरतें बयान की गई, एक अल्लाह से ज़ाती ताल्लुक और एक खारिज में अल्लाह के रस्ते में जिहाद और किताल करना। इसी को कहा था उन साहब ने जो जासूस थे रुस्तम के दरबार में जाकर कहा था कि ये लोग कौन हैं, रुहबानुम बिल्लैल, रात को ऐसे होते हैं जैसे राहिब होते हैं, बिल्कुल जैसे जो लोग होते थे ना रहबानियत वाले, वो हैं। और दिन में क्या है, फुरसानुम बिन नहार, दिन में घोड़े सवार हैं और अल्लाह के लिए जिहाद व किताल करते हैं। आज हमारे साथ बदकिस्मती ये हो गई है कि ये दोनों औसाफ अक्सर व बेशतर जमा नहीं हो पा रहे। वो लोग कि जिनका अल्लाह से बहुत ताल्लुक है और बहुत सलूक तय करते हैं, अल्लाह के सामने बहुत रोते धोते हैं, उनका वो खाना खाली होता है अल्लाह के रास्ते में जिहाद करना, हिजरत करना। यहाँ तक भी सूरत हाल हो जाती है कि वो अपनी दुआओं में मुजाहिदीन का तस्करा नहीं कर पाते, इतने ए पॉलिटिकल हो जाते हैं कि भाई वो डरते हैं इससे कि मुजाहिदीन कश्मीर या मुजाहिदीन अफ़गानिस्तान या मुजाहिदीन शाम का तस्करा भी अपनी दुआओं में करें। और इसके बरक्स वो लोग जो जिहाद कर रहे हैं अल्लाह के रास्ते में किताल कर रहे हैं, उनमें से बहुत सों की हालत ये हो जाती है कि बस वो मुजाहिद बनने के लिए समझते हैं कि बाल बढ़ा लिए और पगड़ी बांध ली और कलाशनकोफ पकड़ ली, और दिल उनके सख्त होते हैं, संग दिल लोग होते हैं, और लोगों के गले काट के उससे जो है फुटबॉल खेलते हैं। और अल्लाह के नबी ने फरमाया कि सिर्फ बदबख्त आदमी होता है जिसके दिल से रहमत खींच ली जाए। तो अब हमें इन दोनों चीज़ों को जमा करना है, यानी ऐसे लोग जिनके दिल अल्लाह के लिए पिघले हुए हैं वो अल्लाह के रास्ते में तलवार उठाएंगे तो खैर वजूद में आएगा और अल्लाह का दीन गालिब होगा। वल्लज़ीन आमनु मिन बादु व हाजरु व जाहदु माकुम, और वो लोग के जो ईमान लाए इसके बाद और हिजरत की और जिहाद किया तुम्हारे साथ मिलकर, फ़ाउलाइका मिनकुम, तो ये वो लोग हैं जो तुम्ही में से हैं। व उदुल अरहामी बादुहुम औला बिबादिन फ़ी किताबिल्लाह, और अल्लाह के कानून में जो रिश्तेदार हैं उनका आपस में एक दूसरे से ज़्यादा हक है। यानी ज़ाहरी बात है जो अख़ुव्वत का ताल्लुक है अलहुब्बु फिल्लाह, इसके और तकाज़े हैं, लेकिन वैसे जो कानूनी ताल्लुक होता है मीरास वगैरह का, उसमें जो खूनी रिश्ते हैं उनका मर्तबा ज़्यादा है। इन्नल्लाह बिकुल्लि शैइन अलीम, बेशक अल्लाह ताला हर चीज़ को जानने वाला है। बारकल्लाहु लकुम फी कुरआनिल अज़ीम।